لیٹر نمبر 31 کے آخر میں کچھ گفتگو تھی جو خواتین کو لے کر تھی. اس سے پہلے ایک سیشن ہم گزشتہ جو ہمارا سیشن رہا ہے اس میں ایک تفصیلی گفتگو ہماری رہی ہے, سوال جواب بھی رہا ہے, لیکن ہو سکتا ہے کہ ہمارے اس سیشن میں کچھ نئے جو ہے احباب شامل ہوں, لہٰذا اسی بحث کو ہم پیش کریں گے. موسٹلی وہی جو بیسک ہے وہ وہی ہے, پرنسپلی جو باتیں ہیں وہ وہی ہیں. ممکن ہے کہ ڈسکسیشن تھوڑی سی ڈفرینٹ ہو, اور ممکن ہے کچھ نئے پہلو بھی سامنے آئیں, یا کم سے کم بحث کرنے کا کوئی نیا اسٹائل سامنے آ جائے ان لوگوں کے لیے جو پہلے اس موضوع کے اوپر کافی بحث مباحثہ کر چکے ہیں. میں ان کی بات کر رہا ہوں. جو نئے ہیں ظاہر ہے کہ ہمارے اس سیشن میں جو نئے ہیں ان کے لیے ظاہر ہے یہ بحثیں ممکن ہو سکتا ہے کہ نئی ہوں. سوال یہ تھا کہ قرآن و احادیث میں یا جو ہے بعض اوقات کلام معصوم میں اور خاص کر جو ہے نہج البلاغہ میں مرد اور عورت کی شناخت اور ساخت کے حوالے سے اور ان کی شخصیت کے حوالے سے بعض ایسی باتیں ظاہری طور پر نظر آتی ہیں کہ جس کو لے کر بہت سارے کوشچنز نکلتے ہیں, اور بہت ساری چیزیں ایسی سامنے آتی ہیں جو اور تعلیمات اسلامی سے کنٹرڈکشن بھی پیدا کرتی ہیں ظاہری طور پر, ظاہری ہمیں یہ نظر آ رہا ہے. اور سوالات بھی کھڑے ہوتے ہیں کہ مولا الموحدین جیسی شخصیت کیسے ممکن ہے کہ ایسی گفتگو فرمائیں کہ جس سے ہمیں کنٹرڈکشن اور تضاد اور تصادم نظر آ جائے. لہٰذا ضروری ہے کہ وقتاً فوقتاً اس طرح کے موضوعات کو کھول کے تھوڑے سے اکیڈمک طریقے سے ڈسکس کیا جائے. تو آج ہم اسی طرف جا رہے ہیں, اور یہ اصل میں ہمارا جو عنوان ہوگا وہ یہ ہے کہ نہج البلاغہ میں مرد اور عورت کی شناخت اور ساخت کے بارے میں کیا کچھ ہے. عورت مرد کی نسبت کم عقلی صلاحیتیں رکھتی ہیں, یہ ایک مفروضہ ہے, اور یہ مفروضہ عصر آغاز اسلام کے بعد سے لوگوں کے درمیان نمودار ہونا شروع ہو گیا. حتیٰ کہ خود بعض خواتین بھی اس مفروضے کی حامی اور طرفدار کے طور پر سامنے آ گئی. یہاں تک کہ اسی مفروضے کی جو بیک گراؤنڈ اور سائیکی ہے, اس سائیکی کو لے کر حال ہی میں پاکستان میں جو ایک مومنٹ چلی تھی میرا جسم میری مرضی کے عنوان سے, اس کے اگینسٹ کچھ خواتین نے جو متدین خواتین تھیں جنہوں نے جو دلائل پیش کرنے شروع کر دیے تھے سوشل میڈیا اور اسپیشلی ٹویٹر پر, تو وہ بھی جب دلائل دے رہی تھیں تو وہ بھی اسی مفروضے کو بھی بنیاد بنا رہی تھیں, کیونکہ عورت کم عقلی صلاحیتیں رکھتی ہے مرد کی نسبت, لہٰذا اس کو مرد کے ماتحت یا اس کی جو ہے کنٹرول میں رہنی چاہیے اور بعض چیزیں نہیں کرنا چاہیے وغیرہ. اب یہ جو جہاں تک یہ مومنٹ تھی میرا جسم میری مرضی, اس کے دو پہلو ہیں. ایک تو منفی پہلو ہے, وہ واضح ہے اور نمایاں ہے. دوسرا مثبت پہلو ہے جو کم رنگ تھا اور نمایاں بھی نہیں تھا. میرا جسم میری مرضی میں اگر خود مختاری کی بات ہو رہی ہے, ڈیفینیٹلی ایک خاتون جب کہے تو بالکل بہترین طریقے سے کہہ سکتی ہے میرا جسم ہے تو میری مرضی ہے. البتہ اصل چیز یہ ہے میرا جسم ہے مرضی اللہ کی, اور وہ اللہ نے مرضی مجھے دی ہے, جتنی دی ہے اتنے میں میری مرضی ہے. تو بہرحال اس پر ہم نہیں جاتے, صرف میں صرف تھوڑا سا بیک گراؤنڈ دینا چاہتا ہوں. لہٰذا اس مفروضے کی طرفدار خواتین میں بھی ہیں, اچھی اچھی خواتین بھی اس مفروضے کو سامنے لاتی ہیں, اور ہم نے یہ بھی دیکھا ہے ساؤتھ ایشیا میں کہ بعض اوقات ساس جو ہے بہو کے اوپر اپنا بالادستی رکھنے کے لیے بھی اس طرح کے ورڈز یوز کرتی ہیں. عورت تو ہوتی ہی کم عقل ہے, جبکہ اسے سمجھ میں نہیں آ رہا ہوتا ہے کہ وہ خود بھی ایک عورت ہے. تو اس طرح مختلف انسانی زندگی کے پہلو میں یہ مفروضہ استعمال ہوتا ہے ایک ٹول کے طور پر اور ہتھیار کے طور پر. مرد حضرات بھی جو اپنی بالادستی چاہتے ہیں, بلکہ کنٹرول اور تسلط چاہتے ہیں, بلکہ ڈکٹیٹرشپ چاہتے ہیں, اس کو تو بالکل شد و مد کے ساتھ اور بڑے اس کے ساتھ استعمال کرتے ہیں اس مفروضے کو. اور افسوسناک پہلو یہ ہے کہ اس مفروضے کو دین اور مذہب کے نام پہ، مقدسات کے نام پہ اور مولا کائنات کے نام پر استعمال کیا جاتا ہے، جو بہت بڑا ظلم ہے۔ موضوع میں انٹر ہونے سے پہلے دو تین نکات ذہن میں رکھیے کہ شاید حضرت علی علیہ السلام پہلی ہستی ہوں جنہوں نے بہت باریکی اور بہت تفصیل کے ساتھ مرد اور عورت کے درمیان موجود قدرتی، نفسیاتی، جسمانی فرق کو بیان کیا ہے۔ آج مثلا جو ماہرین نفسیات ہیں یا جو علماء کرام ہیں، اس فرق کو انسانی سماج کے لیے ضروری اور لائق احترام سمجھتے ہیں جو فرق حضرت نے بیان کیا ہے، اور یہ فرق قدرتی بھی ہے، نفسیاتی بھی ہے، جسمانی بھی ہے، اور اس فرق کے بارے، یہ ایک ایسا فرق ہے جو کسی ایک انسان یعنی عورت ہو یا دوسرا انسان یا جو مرد ہو، ان میں سے کسی ایک کی کمی، کمتر ہونا اور برتر ہونے کو بیان نہیں کرتا، بلکہ ایک ایسے فرق کو بیان کرتا ہے جو انسانی معاشرے کو بیلنس میں رکھتا ہے، اعتدال عطا کرتا ہے، اور انسانی زندگی کو بہتر طریقے سے یہ فرق چلاتا ہے۔ دوسرے الفاظ میں یہ فرق بہت ضروری ہے۔ مثلا کوئی انسان کہے، جناب دو آنکھیں موجودہ اس جگہ پر کیوں ہیں؟ اگر یہ دو آنکھیں بجائے یہاں ہونے کے سینے پہ ہوتی تو کیسا ہوتا؟ یا اگر یہ آنکھیں ناک اوپر ہوتی، آنکھیں نیچے ہوتی تو کیسا ہوتا؟ تو کہتے ہیں، جناب آپ یہ نہ کریں، کیونکہ اگر آپ اس کو دائیں بائیں کریں گے، اپنی جگہ سے ہٹائیں گے، تو یہ ان بیلنس ہو جائے گا انسانی وجود، اور نہ سوٹ کرے گا، نہ بیلنس میں رہے گا، نہ اس کے لیے کوئی پرفارمنس کرے گا۔ تو آنکھوں کو وہیں پہ ہونا چاہیے، ناک کو نیچے ہونا چاہیے۔ بس آنکھوں کا ناک کے اوپر ہونے سے یہ اس کی برتری کو اس معنی میں نہیں دکھاتی ہیں، بلکہ یہ ضرورت بھی ہے۔ دوسری طرف اعتدال اور بیلنس کے لیے بھی ضروری ہے، آنکھوں کو موجودہ جگہوں پہ ہونا چاہیے اور ناک کو اسی جگہ ہونا چاہیے۔ آپ جو ہے کوئی اور اس سے بہتر تخلیق نہیں ہو سکتی ہے۔ تو ماہرین نفسیات، سائیکالوجی یا سائیکاٹرسٹ یا سائیکی، جو بھی نام دیتے ہیں آپ، ماڈرن جو ایجوکیشنز ہیں اس میں، وہ بھی اور علماء کرام بھی اور سماجی جو علوم سے، سوشالوجی سے ریلیٹڈ ہیں، وہ بھی سمجھتے ہیں جی کہ یہ جو فرق ہیں نفسیاتی، جسمانی اور قدرتی، یہ انسانی سوسائٹی کے بیلنس کے لیے بہت ضروری ہے۔ اگر یہ فرق نہ ہوتے تو ان بیلنس ہو جاتی انسانی سوسائٹی۔ اچھا، وہ فرق کیا ہے؟ ذرا انشاءاللہ آگے بڑھیں گے تو اس کی طرف ہم آ جائیں گے۔ وہ یہ بھی اعتراف کرتے ہیں کہ خالق نے جو قدرتی فرق رکھا ہے، وہ طرفین میں، یعنی انسان مرد اور انسان عورت میں، آپس کا ایک جذبہ، ایک دوسرے کے لیے اٹریکشن یا کشش، پاکیزہ محبت، اور اس طرح کے بہت سارے انتہائی امپورٹنٹ مسائل کے حل کے لیے بھی ضروری ہے۔ اگر ایسا نہ ہوتا اور یہ بالکل نفسیاتی، جسمانی اور قدرتی طور پر ایک جیسے ہوتے، تو شاید یہ جو ایک دوسرے کے لیے اٹریکشن ہے، پاکیزہ جذبے ہیں، یہ سارے جو ہے مفقود ہو جاتے، جو کہ انسانی سوسائٹی کے لیے ان کا وجود بہت ضروری ہے۔ تیسرا پوائنٹ جو کہتے ہیں کہ مرد اور خواتین کے کمال یا ارتقاء اور شخصیت کے توازن اور اعتدال کے لیے، اسی طرح زندگی کے توازن اور اعتدال کے لیے بھی یہ ڈفرینسز ضروری ہے۔ یعنی ہم کمال کے لیے ضروری ہے کہ انسان مرد کی شکل میں ہو یا انسان عورت کی شکل میں ہو، یہ اس کے کمال اور ارتقاء کے لیے ضروری ہے۔ ایک ہیومن سوسائٹی میں توازن اور بیلنس کے لیے ضروری ہے۔ دو، خود انسانی حیات کے لیے اندر جو ہے یہ ڈفرینسز ہونا ضروری ہے، انسان مرد اور انسان عورت کی طرح۔ حضرت علی علیہ السلام نے تیسرا جو پوائنٹ ہے، اس وقت جس وقت حضرت جو ہے اس فرق کی طرف متوجہ کرا رہے ہیں، اس میں یہ ذہن میں رکھیں کہ اس وقت علم اور انسانی جو سوچ ہے اس نے اتنی ترقی نہیں کی تھی کہ وہ اتنی ڈیپلی اس فرق کو ججمنٹ کرے اور اس کے بعد اس کو ڈسکور کر کے اس کی امپورٹنس اور ضرورت کو بیان کرے، اور حضرت نے یہ اس وقت بیان فرمایا ہے۔ اور اس کے مثبت جو رول ہیں اس کی جانب بھی صحیح طریقے سے حضرت نے کیا کیا ہے، رہنمائی کی ہے۔ اچھا، اب آتے ہیں ایک سٹیج اس مقدمے کے بعد، آگے بڑھتے ہیں سٹارٹنگ اس کے ساتھ۔ مردوں اور عورتوں کے مابین جو ناقابل تردید فرق ہے، ذہنی ہو، عقلی ہو، فکری ہو، یا جذباتی قوتوں کا فرق ہو، وہ جو ہے یہ جو فرق ہے اس کی ضرورت ہمیں کا تھوڑی بہت اندازہ ہو رہا ہے، اور اس کی جو ضرورتیں ہیں اور اس کے جو مختلف پہلو ہیں، باریکیاں ہیں، انشاءاللہ اس کے اوپر تھوڑی تھوڑی ہم ڈسکس کریں گے، اور کچھ ایسے پہلو پر بھی شاید آج ہم ڈسکس کریں جو اس سے پہلے ہم نے زیادہ ڈسکس نہیں کیا تھا یا زیادہ گہرائی میں ہم نہیں گئے تھے۔ نمبر ایک یہ ہے کہ جب عقل کی بات آتی ہے اور کم عقلی جیسی باتیں کی جاتی ہیں کہ درست ٹرمنالوجی نہیں ہے، اور اگر استعمال کرنا پڑے تو اس کے ساتھ دوسرے الفاظ کے ذریعے اس کے میننگز کو واضح کرنا بھی ضروری ہے، اس کی وجہ عقل کی اصل میں استعمال اور کارکردگی ہے۔ مطلب کیا، مراد کیا ہے؟ سادہ سے الفاظ میں یہ کہیں کہ عقل اور ذہن سے مراد ایک مرتبہ اس عقل کے عمل کو لیتے ہیں جس کو کہتے ہیں تجریدی عقل، یا پھر سم ٹائم ہم اس کو اس عقل کے اس حصے یا اس کارکردگی اور اس کام کے بارے میں کہتے ہیں جس کو ہم کہتے ہیں نظری عقل۔ اچھا، یہ نظری اور تجریدی پہلے بھی ڈسکس ہو چکا ہے، اس پہ جانے سے پہلے خود لفظ عقل کو آج تھوڑا سا ڈسکس کرتے ہیں۔ میرے خیال میں پہلے ہم نے اس کو ڈکشنری اور اس کے ذریعے سے نہیں کیا تھا۔ عربی زبان کا لفظ ہے لفظ عقل، اور ڈکشنری میں اس کے معنی ہیں باندھنا، باندھ کے رکھنا۔ مثلا وہ مشہور واقعہ جس میں پیغمبر خدا کے حضور ایک شخص آیا، اونٹ کے میں سوار ہو کے آیا تھا دور سے ملاقات کے لیے، اور حضرت کے گھر میں تشریف لایا، سلام علیکم، علیکم السلام کے بعد حضرت نے فرمایا کہاں سے تشریف لا رہے ہو؟ فرمایا یا رسول اللہ فلاں جگہ سے۔ ہم کہا کیسے آئے؟ کہا اونٹ کے اونٹ میں بیٹھ کے آیا ہوں۔ حضرت نے فرمایا اونٹ کا کیا کر دیا؟ تو کہا اونٹ تو میں نے باہر رکھا ہے اور اللہ اور اس کے رسول کے بھروسے پر یعنی توکل پر چھوڑ دیا ہے۔ تو پیغمبر خدا نے فرمایا عقل و توکل، عقل الف عین قاف قرآن اور لام وہی عقل، کیونکہ الف جرو میں آئی ہے، آرڈر کے طور پر استعمال ہوتا ہے، یعنی باندھو باندھو، تو اس وقت کہیں گے عقل، عقل یعنی صلاحیت، سمجھ بوجھ کی صلاحیت، عقل باندھو، باندھنا اور باندھو، کہا اونٹ کو باندھو، و توکل اس پر، اس کے بعد یعنی اپنے حصے کا کام تو کرو، اس کے بعد جو ہے خدا پہ چھوڑ دو۔ تو یہ لفظ حضرت جو پیغمبر خدا نے استعمال کیا، حالانکہ اور الفاظ موجود تھے لیکن جو حضرت نے استعمال کیا وہ تھا او عقل باندھ لو، نہیں کہا عقل مند بن جاؤ۔ یہاں میننگز یہ نہیں ہے، البتہ میننگز دور کی کوڑی کی شکل میں آ سکتی ہے۔ فرمایا عقل مندی یہ ہے کہ پہلے اپنے حصے کا کام کرو، یعنی اونٹ کا اونٹ کو بھاننا تمہارا کام ہے، پھر اللہ پہ بھروسہ کرو، ایسا بھروسہ کہ جو اپنے حصے کی ذمہ داری سے بھاگ کر کیا جائے وہ بھروسہ نہیں کہلاتا، توکل نہیں کہلاتا ہے۔ اب آتے ایک اور مثال، جو سرکش جانور ہوتے ہیں، اب مجھے نہیں پتا ہے میرے سامعین میں کتنے لوگ دیہاتی زندگی سے واقف ہیں یا گزار چکے ہیں۔ میں نے اپنی عمر کا ایک بڑا حصہ مال مویشی کے ساتھ گزارا ہے، ہمارے گھر میں گائے ہوا کرتی تھی عمر کے ایک حصے تک، اب جو ہے چیزیں تبدیل ہو گئیں الگ بات ہے، تو تھوڑا بہت مجھے اندازہ ہے یہ کہ جب کوئی سرکش جانور ہوتا ہے، جیسے آج بھی گھوڑے ہوتے ہیں، ان کو سدھانا ہوتا ہے، ان کو ٹرین کرنا ہوتا ہے، تو شروع میں کیونکہ وہ سوار کو سوار بیٹھانے بیٹھنے نہیں دیتے، یا سامان اگر اس کے اوپر لادیں تو وہ رکھنے نہیں دیتے، تو ان کے دونوں پیروں کے درمیان ایک رسی باندھی جاتی ہے۔ یہ رسی اس لیے باندھتے ہیں کہ وہ چل سکیں لیکن دوڑ کے بھاگ نہ سکیں، بھاگنے کی کوشش کریں تو وہ بھاگ نہیں سکتے، اس لیے کہ رسی بندھی ہوئی ہے۔ اس رسی کو کہتے ہیں عقل، عقل کہتے ہیں اس رسی کو۔ یا جو ہے دودھ دھوتے وقت گائے یا بھینس کے پچھلے پیروں کو باندھا جاتا ہے ایک چھوٹی رسی سے، تاکہ وہ لات مار کے دودھ دھونے والے کو نہ مارے یا دودھ والے ڈبے کو نہ گرائے، اس رسی کو کہتے ہیں عقل۔ اور عقل یعنی وہ رسی باندھنا، سرکش جانور کے پاؤں کے درمیان باندھی جانے والی رسی کو عقل کہتے ہیں. یعنی دوسرے الفاظ میں وہ رسی کا کام کیا ہے, اس کو کنٹرول کرتی ہے. کس کو؟ وہ جو سرکش موزور جانور ہے اس کو کنٹرول کرتی ہے وہ رسی. لہٰذا اس کا رسی کو عقل اور عقل کہتے ہیں. عقل کے ایک اور میننگز ہیں حفاظت کرنا, سیکیورٹی پرووائڈ کرنا, محفوظ کرنا, کسی چیز کو سیکیور کرنا. ایک اور میننگز اس عقل کے آتے ہیں روکنا, کسی چیز سے روکنا. جب قرآن و عترت اور اس کے اس میں جائیں گے عقل کے مطلب تو برائی سے روکنا, برے راستے سے محفوظ کرنا, انسان کی حفاظت کرنا وغیرہ. اور پہلے کی مثالوں سے بھی آپ کو اندازہ ہو گیا ہوگا کہ پس عقل, جب ہم کہتے ہیں کہ فلاں شخص کے پاس عقل ہے, مطلب یہ ہے کہ وہ سمجھداری کا کام کرتا ہے, محفوظ کام کرتا ہے, قیمتی چیز کی حفاظت کرتا ہے. کہ ایمان سب سے زیادہ قیمتی چیز ہے. صرف سونا چاندی گھر میں موجود, بینک بیلنس تو قیمتی نہیں ہے کہ کہیں سونے چاندی کی حفاظت کرنے والا عقل مند ہے. ہاں, اپنی جائیداد کی حفاظت کرنا, محنت کی کمائی کی حفاظت کرنا یقیناً عقل مندی کی علامتیں ہیں, لیکن بڑی علامت یہ ہے کہ سب سے قیمتی چیز جو ایمان ہے اس کی حفاظت کتنا کر سکتا ہے. نمبر دو, عقل مند وہ ہے جو سرکش جانور کو کنٹرول کرتے والی چیز رسی کی طرح کا کام کرے. مطلب کیا؟ نفس امارہ ایک سرکش جانور سے زیادہ خطرناک ہے, وحشی پن ہے اس کے اندر, ٹرینڈ نہیں ہے. اس کو کنٹرول کرنا, نفسانی خواہشات کو رام کرنا عقل مندی ہے, سمجھداری ہے. اسی لیے حدیث میں فرمایا عقل مند وہ ہے جو خدا کا زیادہ سے زیادہ بندگی کرتا ہے, خدا کی خدا کے زیادہ قریب ہے, وہ عقل مند ترین انسان ہے. العاقل ما عبد به الرحمن, کہا رحمان کا بندگی جتنی اچھی کرتا وہ عقل مند ہے. اب دیکھیں ہماری سوسائٹی میں موجود عقل مندی, سمجھداری, ذہانت وغیرہ کی تعریف اور قرآن و عترت کی تعریف میں کتنا فرق پڑ گیا. ہمارے ہاں چالاکی عقل مندی کہلاتی ہے, دھوکہ دہی جتنا زیادہ اچھا دھوکہ دے سکتا ہے تو وہ عقل مند کہلاتا ہے وغیرہ وغیرہ. یا پھر یہ ہے کہ جس کے پاس جو ہے بعض جو ہے ایسی دنیاوی ایجوکیشنز میں ایسی چیزیں مثلا موجود ہوں, صلاحیتیں موجود ہوں, تو اس کو ہم سب سے عاقل سمجھتے ہیں. دنیا میں جو ذہانت کے یا عقل مندی کے جو ایوارڈ دیے جاتے ہیں اس میں بھی آپ دیکھیں پیمانہ کیا ہے, تولنے کا معیار کیا ہے, تو اسی طرح کا معیار ہے. قرآن و عترت اگر کسی کو میڈل دینا چاہے گی تو وہ دیکھے گی کون زیادہ سب سے خدا کا مقرب بندہ ہے, بندگی کے اندر کون سا زیادہ ہے, ایمان کی حفاظت کون سب سے اچھا کر گیا ہے, اپنے نفس ہمارا کی خواہشات پر بہترین کنٹرول اور مینیج کون کر رہا ہے, بس وہ عاقل ترین انسان ہے. یعنی عقل یعنی منفی خواہشات پر کنٹرول کرنا, مثبت خواہشات کو درست طریقے سے مینیج کرنا. اور اس عقل کے مقابلے میں جو صفت, بری صفت یا نگیٹیو صفت آتی ہے وہ ہے حمق, یعنی وہی حماقت جس کو ہم اردو میں کہتے ہیں, بے وقوفی, پتہ نہیں پورا معنی نہیں آتا, حماقت. حمق اور حماقت ہے, یعنی حمق اور حماقت کیا ہے, یعنی انسان کو خواہشات کے تابع بنا کر تباہی کی طرف لے جاتی ہے. اب یہاں سے ہماری سمجھ میں آنی چاہیے کہ قرآن مجید جب مخاطب کر کے کہتا ہے ولیکن اکثرہم لا یعقلون, لیکن زیادہ تر لوگ تو عقل مند ہیں ہی نہیں یا عقل کو استعمال ہی نہیں کرتے, مطلب کیا؟ زیادہ تر لوگ میتھمیٹکس نہیں جانتے, زیادہ تر لوگ فزکس کے فارمولے حل نہیں کر سکتے, زیادہ تر لوگ اکاؤنٹنگ نہیں جانتے, زیادہ تر لوگ مثلا فرض کریں کہ ماؤنٹ ایوریسٹ پہ نہیں چڑھ سکتے ہیں, یا زیادہ تر لوگ یہ ہے کہ 100 کو ملٹیپلائی کر کے کیسے 1000 بنایا جاتا ہے یہ نہیں جانتے. یہ تو نہیں کہہ رہا قرآن, یہ تو نہیں کہہ رہا اکثر لوگوں کو 100 سے 1000 بنانا نہیں آتا ہے, یہ تو قرآن نے نہیں کہا. اچھے آڈیٹر نہیں ہیں, اچھے ریاضیدان نہیں ہیں, یہ تو نہیں بنا ہے قرآن. اکثرہم لا یعقلون لا یؤمنون, ایمان میں کمزور ہیں, خواہشات عقل کو کنٹرول کرتی ہیں. وہی حضرت علی کا فرمان 1000 بار دہرایا ہے, میں نے درجنوں دفعہ دہرایا ہے کہ کم من عقل عسیر تحت حوال امیر. اتنا نورانی جملہ ہے حضرت علی علیہ السلام کو, یہ نورانی جملہ صبح شام رٹا لگانا کے پڑھنا چاہیے, اس کو سمجھانا چاہیے. فرمائے کتنے عقلیں ہیں جو خواہشات کی غلام ہیں. الٹا ہو گیا معاملہ, یعنی کتنی گائے, دوسرے الفاظ میں ایک اور طرف چلے جائیں تو کہہ سکتے ہیں دیکھو بہت ساری گائے ایسی ہیں جو رسی باندھ کے کنٹرول کرنے کا ہنر بندہ نہیں جانتا. وہ گائے کیا کرتی ہے, روزانہ ان کا دودھ گرا دیتی ہے, वो घोड़ा कभी उसके कंट्रोल में आता नहीं है। तो सेम सिचुएशन उन लोगों की होती है जिनके नफ्स अमारा उनके अकल के ऊपर हावी होते हैं। तो नतीजा यह निकलता है कि नफ्स अमारा है जो उसकी अकल को कंट्रोल कर रही है, ना कि अकल है जो नफ्स अमारा को, अगर ना ख्वाहिशात के हिसाब से जिंदगी नहीं गुजारता हो, ख्वाहिशात की डिमांड पूरी करते हुए सारी लाइफ नहीं गुजारता, बल्कि अकल की डिमांड के हिसाब से गुजारता। बस अकल बन गई यानी वो कुव्वत व सलाहियत जो इल्म को कबूल करती है, जिसके न होने से इंसान पर शरी फरीजा लागू नहीं होता है। मतलब क्या, मतलब ये कहते हैं ना कि शरी फरीजा किस पर है, आकिल हो बालिग हो। खूब आकिल नहीं है, अगर अल्लाह ना करे पागल है और दीवाना है तो उसके ऊपर फराइज नहीं आते हैं। लिहाजा अकलमंद इंसान क्या करता है कि सलाहियत हासिल करता है ऐसे इल्म की जो ईमान को तकवियत पहुंचाती है, शरी फरीजे की अदायगी को बेहतर तरीके से अंजाम दिलाती है। यह है क्या है, अकलमंद इंसान है। आयात और रिवायात ने भी इसी सलाहियत की तरफ इशारा किया है, यानी वो सलाहियत इंसान में मौजूद, फिलहाल बहस नहीं हो रही इंसान औरत है या मर्द है, इस पर तो हम बहस ही नहीं कर रहे हैं। हम बहस कर रहे हैं इंसान, इंसान औरत मर्द कोई फर्क नहीं करता है, इंसान में मौजूद आयात और रिवायात के हिसाब से खुलासा उसका यह निकलता है, इंसान में मौजूद वो सलाहियत जिसके जरिए से हर इंसान औरत हो या मर्द हक को समझता है और उस पर अमल करता है। अब हक को समझता है एक स्टेज है, अमल करता है दूसरा स्टेज है। तो दोनों में डिफरेंस क्या है, डिफरेंस यह है डिफरेंस यह है कि हक को समझना एक स्टेज है, हक को पहचान लिया जी, पहचानने के मरहले में अकल आजाद था, शहवत और नफसानी ख्वाहिशात का गुलाम नहीं बना, दुरुस्त तरीके से हमने क्या किया, हक को पहचान लिया। अब अमल भी करना है, अमल के लिए बहुत अहम है कि फिर नफसानी ख्वाहिशात से अकल आजाद हो, जाकर अमल करे। अगर अमल के मैदान में कमी और कोताही की, दैट्स मीन इस मैदान के अंदर अकल कंट्रोल में चला गया है नफसानी ख्वाहिशात के अंदर। इसलिए ईमान व अमल साले, ईमान व अमल साले, ईमान व अमल साले कुरान क्यों बयान करता है, कहता बाबा एक स्टेज था आप समझ लें, दूसरा स्टेज है कि आप उसको समझने के बाद फिर उस पर अमल करें ना। भरोसा नहीं है, जो समझा है उस पर भरोसा नहीं है, जिस चीज पर ईमान है उस पर भरोसा नहीं है, इसलिए अमल नहीं करते हो। वगर ना कौन सी चीज है कि अमल ना करे, कैसा हुआ कि यहाँ पर अकल जो है नफसानी ख्वाहिशात का गुलामी करने लग गया, उसके कैद खाने में चला जाकर, उसके कैद खाने में जाकर कैद हो गया। दैट्स मीन ये है कि इसमें कमजोरियां हैं, खामियां हैं। अल्टीमेटली रिजल्ट क्या निकलेगा, कंप्लीट नहीं है, मुकम्मल नहीं है, हक के साथ मुकम्मल दे नहीं रहे, हक परस नहीं है, हक के साथ ही नहीं है, हक के राही नहीं है, हक के रास्ते पर चलते नहीं है। दूर से बैठ के तारीफ जरूर करते हैं, ओ फला कितना हक पर चला, फला वो गुरु हक पर है, और खुद भी समझता है कि मैं उस गुरु के साथ हूँ, अमल में उस गुरु से कोसूं दूर नजर आता है। फिर उम्मीद भी रखे इंसान कि मुझे भी वही स्टेटस हासिल होगा इस दुनिया और उस दुनिया दोनों में, कि जो स्टेटस उन हक परस्तों को हासिल रहा था। नहीं भाई, वो हक को कबूल कर चुके थे और हक पर अमल भी कर रहे थे, मैंने हक को कबूल किया, अमल नहीं कर रहा हूँ। इन्हें कबूलियत के अंदर एक हिस्से में थोड़ी बहुत ठीक है, अमल के मरहले में पता चलता है कि मुझे यकीन और भरोसा नहीं है कि उनका रास्ता सही रास्ता है। बहरहाल ये तो बीच में कुछ अहम नुकात थे जो हमारे लिए जरूरी थे। कुरान मजीद काफिरों और मुशरिकों की बड़ी कड़ी तनकीद और क्रिटिसाइज करता है और मजम्मत करता है उनको, और कहता है कि ये लोग अकलमंद नहीं है। आज अगर कोई जाकर कहे कि मसलन फॉर एग्जांपल कह दें कि भाई फला जो नोबल प्राइज हासिल करने वाला वो जो साइंटिस्ट है वो साहब तो अकलमंद नहीं थे, दुनिया हमें कहेगी ये आदमी पागल हो गया है। कहेगी या नहीं कहेगी, डेफिनेटली कहेगी। अगर हम कहें जी कि फला जो इतना बड़ा नोबल कई प्राइज लिए हैं और इतनी बड़ी बज़ाहिर उसकी इजादात हैं तो वो आदमी अकलमंद नहीं था, तो अगर हमें लोग कहेंगे ये आदमी पागल है, इसके अकल पर शक किया जाए कि वो इतने बड़े साइंटिस्ट को यानी गैर अकलमंद कह रहा है। कुरान मजीद के नज़दीक यही है, कुरान मजीद काफिरों की मजम्मत करता है और कहता है वो अकलमंद नहीं है। या फिर उनकी मजम्मत करता है जो जानते हैं, पहचानते हैं, हक को समझते हैं, अमल नहीं करते हैं, इसलिए कि उनकी अकल पर ख्वाहिशात का कंट्रोल है। तो लिहाजा जो है, अब आते हैं, क्योंकि अकलमंदी का मतलब यह है कि वो ईमान को मजबूती से थामता है, अमल साले करता है, खुदा का मुकर्रब बंदा बन जाता है। अलाकिलु, ये छठे इमाम की का फरमान है और मौला मुआहिदीन का भी, अलाकिलु मा उबिदु बिहिर रहमान वक्तसिबु बिहिल जिनान। बेस का एक हिस्सा यहां पर आ गया, मालूम हुआ अकल है क्या मतलब। अगर किसी को कहें बेअकल है तो उसका मतलब क्या होना चाहिए, कम अकल है तो उसका मतलब क्या होना चाहिए। क्या अगर हजरत ने जो फरमाया नाजुल बलागा में कि यानी जिसकी जाहिरी मीनिंग्स या ट्रांसलेशन ये आ रही है कि खवातीन कम अकल हैं, तो मतलब खवातीन में ईमान की कमी है, यानी खवातीन में वो सलाहियत कम है जो ईमान को कम्प्लीटली हासिल करने वाली होती है, या खुदा की अच्छी मुकर्रब बंदी बनने की सलाहियत में कमी है, या अमल साले करने में कोताही है, कमी है, वो सलाहियत है ही नहीं, कुदरती नहीं है, खुदा ने रखा ही नहीं जात के अंदर। मतलब ये फरमाना चाहते हैं हजरत अली सलाम। आप लोग बेहतर जवाब दे सकते हैं, खुद ही आप लोगों के सामने जवाब मौजूद है, नहीं ये तो हो ही नहीं सकता, ये अदल व इंसाफ इलाही के खिलाफ है कि खुदा डिमांड करे खातून से वही जो मर्दों से डिमांड करता है, लेकिन सलाहियतों के दबार से उसको कम कर दे और उसको ज्यादा दे के कहे, लेकिन रिजल्ट दोनों का सेम आना चाहिए, रिजल्ट दोनों का वही होना चाहिए, ये तो इंसाफ अदालत इलाही के खिलाफ है। तो डेफिनेटली हजरत अली अलैहिस्सलाम ये बात तो नहीं कर, ये तो नहीं कह रहे हजरत अली अलैहिस्सलाम की औरत जो है इस मीनिंग्स में कि ईमान को अंडरस्टैंड करने में, हक के रास्ते को पहचानने में और हक के रास्ते पर चलने वालों को पहचानने में, हक के रास्ते पर चलने में कम अकल है, ये नऊज बिल्ला वनस्तजीरु बिल्ला, बहुत बड़ी तोहमत होगी। जब हम कहते हैं यानी जब वो मसलन खवातीन, बाज खवातीन खुद भी इस मफरूजे और फर्जिया या फर्ज की हुई चीज पर कहती हैं कि खवातीन कम अकल है, तो इस मीनिंग्स में कम अकल है, अकल तो कुरान और इतरत की निगाह में ये मीनिंग्स रखता है, ये तो अदल इलाही इंसाफ इलाही के खिलाफ है। फिर कैसे हम कह सकते हैं कि ये जो है ख्वातीन में कम है तो मर्दों में ज्यादा है? क्या इसके लिए कोई और एविडेंस और प्रूफ भी है, कोई आयत, कोई रिवायत? क्या अहकाम इस्लामी के अंदर कोई ऐसी डिफरेंसेस मौजूद है, मसलन ख्वातीन की नमाज डिफरेंस हो, रोजा डिफरेंस हो, हक के रास्ते में साथ देने के मामले डिफरेंस हो, कोई इस तरह की चीजें भी हैं कि हम कहें हाँ जी ये तो कैटेगरी ही मुख्तलिफ है, ह्यूमन की एक और कैटेगरी और एक अलग चीज है, इनके सब कुछ अलग अलग से आया है, फिर तो ये बन जाएगी सूरत, ऐसा तो है ही नहीं। जब ये नहीं है तो दैट्स मीन ये है कि ये अकल से मुराद ये चीज तो नहीं है, फिर क्या हो सकती है? अब फिर उस बहस की तरफ लौटते हैं जो अकल अमली, अकल नजरी या तजरीदी है। सादा सी तारीफ ये है कि अकल नजरी वो सलाहियत है जिसके जरिए से इंसान कायनात को समझता और परखता है, यानी कायनात को समझने और परखने की सलाहियत को अकल नजरी कहा जाता है एकेडमिक लैंग्वेज में, यानी अकल का वो पोर्शन या वो हिस्सा जो इस कायनात पे अच्छी रिसर्च कर सकता है, जमीनों आसमान इसमें मौजूद मुख्तलिफ नियामतें चीजें, जमीन के अंदर मौजूद जर्रात, आसमान फजाओं में मौजूद चीजें वगैरह वगैरह, यही जो साइंस कह सकते हैं जिसको, इस तरह की चीजें, इनके एतबार से अकल नजरी क्या है, इन चीजों को यानी मखलूक खुदा के ऊपर रिसर्च करना, समझना और परखना, इस सलाहियत को हम कहते हैं अकल नजरी। तो अकल अमली क्या है? अकल अमली वो सलाहियत है जिसके जरिए इंसान अच्छाई और बुराई, खैर और शर को पहचानता है। एकेडमिक लैंग्वेज में हुस्न कुब है अकली, यानी मतलब क्या, हुस्न यानी खैर और अच्छाई, कुबह कबाहत से है, कबाहत यानी शर और बुराई, इसको पूरा बहस होती है, हुस्न कुब है अकली, हुस्न कुब है अकली, हुस्न ये हमारी एकेडमिक लैंग्वेज है, टर्मिनोलॉजीज है, या आपके कानून में पढ़नी चाहिए, वलो इसके अंदर आप घुस कर इसको छान फटक न भी कर लें, ऑपरेशन न भी कर लें, अंडरस्टैंड करने की जरूरत, लेकिन ये आपके कहो ये तबर्रुकन व तयम्मुमन और क्या कहते हैं नजर मौला नियाज हुसैन, इसको पता होना चाहिए आप लोगों को। हुस्न कब है अकली, अकायद में भी बहस होती है, इल्म कलाम में भी बहस होती है, फलसफे में भी बहस होती है, इल्म उसूल फिक में भी बहस होती है। हुस्न कब अकली यानी अकल की वो सलाहियत जो अच्छाई और बुराई, खैर और शर को समझती और अंडरस्टैंड करती है। अब इन्हीं दो तारीफों को लेके चलते हैं थोड़ी सी हमारी मौजूदा दुनिया में। हमारी मौजूदा दुनिया में अकल नजरी के नोबल इनाम याफ्ता लोगों की तादाद एक बड़ी तादाद है, और हर साल मेरे ख्याल में आज कुछ अरसे के बाद ये प्राइज मिलता है। तो ये हजरात कौन है फिर? ये अकल नजरी के अंदर माहिर, अकल नजरी इनकी बेहतर परफॉर्मेंस कर रही है। अकल अमली में ये लोग सिफर है, बाज तो इनमें से सिफर से नीचे हैं, क्योंकि अच्छाई और बुराई और खैर और शर को तो ये पहचान ही नहीं सकते हैं, ना अच्छाई और बुराई को पहचान कर पा रहे हैं, ना खैर और शर को पहचान कर पा रहे हैं, ना इसके कोई हुदूद कयूद बॉर्डर को समझते हैं, बस अकल अमली में सिफर हैं ये लोग। अकल नजरी में ये लोग बेहतर है, ठीक है, कदरे बेहतर है किसी एक पहलू से, अभी डीपली अंदर जाएंगे तो उसके अंदर भी पता चलेगा, उसमें एक छोटे से पहलू के अंदर ये अच्छा परफॉर्म कर रहे हैं, बाकी सारा सारे पहलू के अंदर फिर भी सिफर नजर आ जाएंगे। हमारी बहस से बाहर है कि हमने फिलहाल इस मौजू को देखा। तीसरी एक अकल की किस्म भी बयान की जाती है, जिसको पहले भी हमने डिस्कस किया, जो एक टूल की तरह है असल में, जिसको कहते हैं अकल माश। माश वही मईशत से है, माश का लफ्ज इस्तेमाल किया है क्योंकि कस्ब कार और एक टूल वाले चीजें होती हैं इसके अनुमान से, इस अनुमान से कहा। जैसे प्रोग्रामिंग करने वाली अकल किसी मसलन जाहिरी मकसद तक पहुंचाने वाली अकल एक टूल के तौर पर, मसलन कैलकुलेट बहुत अच्छी करती है, मैथमेटिकली चीजें बहुत अच्छी करती है, हमें मुमकिन है कि एक बिजनेस के लिए बेहतरीन एक हमें प्रोग्रामिंग करके हमें दे दे, मुमकिन है कि किसी फंक्शन के अरेंजमेंट की बेहतरीन ऑर्गेनाइजर के तौर पे ये अकल सामने आ जाए, लेकिन उस फंक्शन वो जो फंक्शन किसी हदफ और मकसद के लिए हो रहा है वहां पर इसका कोई रोल ना हो, इसलिए कि वहां अकल अमली की जरूरत पड़ेगी या अकल नजरी की जरूरत पड़ेगी, वो एक थिंकर और दानिश्वर के तौर पर सामने आए और एक दानिश्वर के तौर पर उस मैनेज किए हुए वेल ऑर्गेनाइज्ड वेल जो है प्रोग्राम किए हुए उस फंक्शन के अंदर जो मेन हदफ था, जो एक लोगों को एक मैसेज देना था, उसमें मुमकिन है कि ये अकल माश और अकल टू बेनवान टूल वो सिफर में हो जाए, कहे कि बाबा मैं ये तो नहीं कर सकता। ये इसी तरह जो है पॉसिबिलिटी है ह्यूमन, क्योंकि सलाहियतें मुख्तलिफ हैं और इसकी वजूहात हैं, एजुकेशन है, एक्सपीरियंस है, माहौल है, इन्वायरमेंट है, वगैरह वगैरह, डिटेल में नहीं जाते। हो सकता है कि एक अकल अमली की बेहतरीन सलाहियत रखता है, बहुत अच्छे मसाइल को अंडरस्टैंड करता है, खैर और शर को बेहतर अंदाज से पहचानवाता है, उसने कब अकली को बेहतर अंदाज से पहचानवाता है, लेकिन उसी को बंदे को कहें जनाब अकल माश और अकल बेनवान टूल और अकल प्रोग्रामर, वो कहेगा जनाब मुझे ये नहीं आता, तो हम उसको कहेंगे ये बेअकल है, कम अकल है। मसलन हम ये कहें, मुमकिन है कि एक शख्सियत अकल अमली में उस लेवल तक चली जाए कि खाली के कायनात को इतनी डीपली वो समझता है और इतना करीब है कि मखलूक के कायनात के इतने ज्यादा वो करीब नहीं है, अगरची वो खाली के कायनात के कुर्ब की वजह से मखलूक के कायनात उसके सामने हर चीज और हर हकीकतें उसके सामने मुनकशिफ हो जाएं, लेकिन उसको कोई नोबल इनाम न मिले, इसलिए कि उसने फॉर एग्जाम्पल उसने जो है कोई फार्मूला ऐजाद नहीं किया है, उसने जो है कोई चीज डिस्कवर करके नहीं दी है, उसने किसी सैयारे को किसी उसको डिस्कवर करके नहीं दिया हमें, या किसी जो है मेडिसिन को जो है उसने ईजाद करके हमें नहीं दिया है, बेलिहाजा उसको नोबल इनाम नहीं देते हैं, लेकिन वो कायनात की हकीकतों को पहचान गया है, उसकी आंखों से पर्दे हट चुके हैं, वो कायनात व माबगाद कायनात और बरज़ख व कब्र व बहिश्त व जहन्नम जन्नत को अभी से वो देख रहा है, क्योंकि वो खालिक कायनात के करीब हो चुका है, मुमकिन है। तो क्या ऐसे शख्स को हम कहेंगे ये बेअकल है, कम अकल है? हम ये इल्जाम लगा लें उसके ऊपर, उस इंसान के ऊपर, कहें या यू वाले इंसान तू तो बड़ा बेअकल है, तुम्हारी तुमने तो आज तक कोई सैयारा डिस्कवर नहीं किया, तुमने तो कोई मेडिसिन ईजाद नहीं की है, तुमसे ज्यादा अकल तो वो बंदा है। हम ये उसको कह सकते हैं? नहीं कह सकते। तो ये डिफरेंट अकल की सलाहियतें हैं, डिफरेंट जो है चीजें हैं। अहम तरीन चीज क्या है? अकल अमली है। अब यहां पर मैं एक जुमला कोट करना चाहता हूं, वो हमारी आज की सदी के नामवर फलसफी, आला पैमाने के फकीह मुज्तहिद, आला पैमाने के माहिर इल्म कलाम, आला पैमाने के माहिर उलूम सियासियात और इंटरनेशनल रिलेशन और आप क्या नाम देते हैं, इन सब के हवाले से आला पैमाने की जो शख्सियत और हस्ती हैं, और इसी तरह दूसरी तरफ इरफान नजरी और इरफान अमली में भी फिलहाल कम से कम जो है तीसरे चौथे नंबर पे नजर आने वाले या दूसरे नंबर पे कम से कम नजर आने वाली हस्ती और शख्सियत, और तफसीर व उलूम तफसीर व कुरानी के अंदर भी अपना सानी न रखने वाली शख्सियत। यानी इतनी बातें मैंने किन के बारे में कही, और ये जो बात कही है कोई मुबालिगा नहीं किया है, बल्कि शायद मैंने पूरी तरह मैं बयान भी नहीं कर सका हूँ, जो उनकी शख्सियत है वो शायद मैं बयान नहीं कर सका हूँ, क्योंकि मेरी मारिफत जितनी है उस हिसाब से बयान किया। वो कौन है? हजरत आयतुल्लाहिल उज़्मा सैयद ने शेख आयतुल्लाह जवादी आमिली हफिजहुल्लाह वरआ। वो फरमाते हैं, उनका एक जुमला बस मैं थोड़ा सा अर्ज करना चाह रहा हूं जो मैं नोट करके लेके आया हूं। वो फरमाते हैं, हो सकता है कि ये अकली सलाहियत खवातीन की निस्बत मर्दों में ज्यादा हो। कौन सी अकली सलाहियत? गौर कीजिएगा, वो जो अकल माश है, वो जो अकल टूल के तौर पे था ना, जैसे मैंने एक एग्जाम्पल दी एक फंक्शन को ऑर्गेनाइज करना वगैरह वगैरह। हो सकता है, आयतुल्लाह नहीं कह रहे हैं डेफिनेटली है, कह रहे हो सकता है कि ये सलाहियत खवातीन की निस्बत मर्दों में ज्यादा हो, लेकिन ये भी याद रहे कि कोई फर्द सियासी मसाइल को बेहतर मैनेज करता हो तो ये इस बात की दलील नहीं है कि वो खुदा के ज्यादा नजदीक है। फिर कहते हैं, बहुत से मर्द सियासी मामलात बेहतर समझते हों लेकिन अपनी नफसानी ख्वाहिशात की बेहतर मैनेजमेंट न कर सकते हों और खुद जहन्नम की खाई में, खुद को जहन्नम की खाई में जाके गिरा दें। आयतुल्लाह क्या फरमाना चाहते हैं? कहते हैं कि क्योंकि मॉडर्न साइकी जो साइकोलॉजी है और मॉडर्न जो इस वक्त हमारी ह्यूमन की जो पहचान करने वाले डिफरेंट उलूम हैं, उनका कहना यह है जी कि अकल बेनवान टूल, बेनवान एक मैनेजमेंट और बेनवान एक माश के तौर पर जो है मर्द ज्यादा बेहतर परफॉर्मेंस करते हैं। इसलिए दुनिया की आप ऑफिस में देखें अभी के अभी है कि मर्दों की तादाद खवातीन से ज्यादा है, बल्कि खवातीन यहाँ यूरोप में इनकी जो हिस्ट्री चेक करें तो अभी स्टिल वो भरोसा नहीं करता, जो फैक्ट्री वाला है जो कंपनी वाला है वो अभी भी ज्यादा भरोसा नहीं करता है, कुछ शक है नहीं यार इधर तो ये किसी मर्द को ही होना चाहिए। खवातीन एम्प्लॉय भी होंगी तो वो इतना ज्यादा जो है नहीं वो करेगा बहुत सारे सेक्शंस के अंदर, उसकी वजह यही मफरूजे हैं जो अभी तक दिमागों में मौजूद हैं। तो हजरत फरमाना चाहते हैं चलें ठीक है हम मान लेते हैं कुछ डिफरेंस की चीज को, तो ये कहाँ हो सकता है? पॉसिबल है, कहता है पॉसिबल ये अकल बेनवान टूल के जो है इसमें पॉसिबिलिटीज हो सकता है कि ऐसा हो। लिहाजा अब यहां से जो चीज सामने आती है, एक और जो अहम नुक्ता है वो ये है, हत्ता इस अकल टूल और माश में भी ऐसा नहीं है कि सारी खवातीन नेचुरली खिलकत से कुदरत के निजाम के तहत इस मसले में भी कमजोर नजर आती हों या कम परफॉर्मेंस रखती हों, ऐसा बिल्कुल भी नहीं है। बहुत सी जगहों में मर्दों से ज्यादा बेहतर परफॉर्मेंस रखती हैं, ये भी हमें जहन में रखना चाहिए। इंशाल्लाह हम थोड़ा आगे बढ़ेंगे तो हजरत के उन जुमलों की जो है कुछ साइड पहलू जो है बयान करेंगे। दूसरे अल्फाज में एक ये भी कहा जाता है कि सियासी फलसफी तजियाती एनालिसिस करने में, यानी वही टूल, यानी मर्दों में खवातीन से ज्यादा अच्छा परफॉर्मेंस देखने को मिला है। ये मसलन एक भी कहते हैं, क्या सियासी मसाइल में, फलसफी मसाइल में, तजियाती मसाइल में मर्दों को देखा है कि ज्यादा बेहतर परफॉर्म करते हैं बनिस्बत खवातीन के। लेकिन क्या ये ज्यादा परफॉर्म करना इस बात की दलील है कि कुदरती तौर पर खवातीन में इस सेक्शन के अंदर कुछ कमी पाई जाती है? कोई भी नहीं कह सकता, कोई भी ये बात नहीं कर सकता है। अब आते हैं दूसरा पहलू, जहां तक अकल बेनवान नबी ये बातिन, क्योंकि अकल को नबी ये बातिन कहा हदीस ने, हुज्जत भी कहा है, अकल बेनवान नबी ये बातिन, अकल को कमाल और मेराज इंसानी तक पहुंचाने वाली वाला टूल कहा है, इस माने में अलबत्ता लफ्ज टूल शायद मुनासिब न हो, कमाल पहुंचाने वाली सलाहियत, हुज्जत करार पाता है अकल, अकल की जो दुरुस्त कैलकुलेशन है दीनी मसाइल में वो हुज्जत करार पाती है। दोनों मर्द और औरत में, दोनों इंसानों में, यानी इंसानों में बराबर और मसावी है कुरान और इतरत के नजदीक। इससे कोई फर्क नहीं पड़ता कि अगर जो है अकल बेनवान टूल और माश किसी मर्द में कम पाया जाता हो, जिसकी मैंने मिसालें दे दी, या किसी खातून में कम पाया जाता हो, जैसे कि एक मफरूजा कायम है, तो इससे कोई उसकी शख्सियत के ऊपर, उसकी शख्सियत में कमी दिखाई नहीं देती, या किसी एक की बरतरी सामने जाहिर नहीं होती है उससे, क्योंकि असल चीज है कि कमाल इंसानी का हुसूल मारिफत खुदा शुहूद व मलकूत तक रसाई की सलाहियत, इनमें मर्द और औरत दोनों बराबर हैं, दोनों के अंदर किसी किस्म की कमी पाई नहीं जाती, और असल अकली सलाहियत भी नबी ये बातिन होना, हुज्जत होना, शुहूद व मलकूत तक रसाई हासिल करना, मारिफत खुदा हासिल करना, कमाल इंसानी तक पहुंचना, उरूज तक पहुंचना, ये असल चीजें हैं। इसमें तो किसी किस्म की कोई फर्क नहीं है, हम नहीं कह सकते हैं कि फलां कमतर है तो वो बरतर है। आखिरी, क्योंकि वक्त काफी हो चुका है, बहस तो अभी मेरी खत्म नहीं हुई, जो नोट्स मेरे पास हैं वो अच्छे खासे हैं, तेजी के साथ दो चीजें और अर्ज कर दें। अब क्या उलमाए कराम सारे के सारे एक ही नजरिया रखते हैं जो हमने पेश किया इसी तरह? डेफिनेटली ऐसा तो नहीं है, तूल तारीख में मुख्तलिफ राय और आरा आती रही हैं और टाइम टू टाइम चीजें बदलती गई हैं। अब आते हैं कि हजरत अली अलैहिस्सलाम ने अपने कलाम में जो कुछ बयान किया उसकी तशरीह व तफसीर कैसे की जाए। हम इससे पहले इसकी काफी वजाहत कर चुके हैं, लेकिन फिर भी हजरत ये नहीं फरमाना चाहते हैं, यानी औरत के नाकसुल अकल के बारे में ये बात नहीं कर रहे हैं कि औरतें जो है अकल बेनवान नबी ये बातिन, हुज्जत और क्या कहते हैं कमाल इंसानी का जरिया वो कम अकल हैं। डेफिनेटली हजरत बिल्कुल भी इस किस्म की कोई बात हजरत नहीं कर रहे हैं, बल्कि जो है हजरत ने जिस वक्त ये कलाम बयान फरमाया उसके दो तीन बैकग्राउंड हैं, क्योंकि जहां जहां ये खुतबे या ये जुमले हजरत ने इरशाद फरमाया है उसके पीछे एक हिस्टोरिकल बैकग्राउंड है, जो बैकग्राउंड इशारा करता है कुछ मखसूस हालात और मखसूस किस्म के इंसानों के बारे में और ख्वातीन के बारे में, जिसको हजरत अदबी और अदब व तमीज के अंदाज में हजरत इशारा उनकी तरफ कर रहे हैं, चाहे वो इमाम हसन मुज्तबा के जो लेटर था 31 में है उसमें भी घर के अंदर मौजूद एक मखसूस खातून को की तरफ हजरत इशारा कर रहे हैं। एक बात तो जो है जो नजर आ रही है वो ये है। दूसरी जो चीज नजर आती है वो ये है कि उस जमाने में क्योंकि खवातीन का जो सोशल और पॉलिटिकल जो रोल था वो इतना ज्यादा नुमाया नहीं था, इसकी वजह से उनके पास एक्सपीरियंस की भी कमी थी, और बहुत सारी ऐसी चीजें, बहुत सारी ऐसी फील्ड थी जिन फील्ड में क्योंकि खवातीन को एजुकेट नहीं किया जाता था एक, और खवातीन का अपना भी कोई रोल इतना ज्यादा नुमाया नहीं था, तो इस वजह से भी हजरत इशारा कर रहे हैं कि देखें क्योंकि ये जरूरी नहीं सिर्फ खवातीन, मर्दों में भी ऐसे मर्द हो सकते हैं जिनमें ये जो है सलाहियत न पाई जाती, तो उसके बारे में कहा जाए नहीं यार फलां को तो ये आप जॉब न दो, जैसे मैंने मिसाल दे दी एक प्रोग्राम की ऑर्गेनाइज करना और उसके अंदर जो है उस जिस चीज के लिए ऑर्गेनाइज किया है उसके अंदर बात करना, दो मुख्तलिफ चीजें हैं। एक अच्छा ऑर्गेनाइजर जरूरी नहीं एक अच्छा जो है गाइडर और स्पीकर और आलिम भी हो सकता है, एक अच्छा आलिम जरूरी नहीं एक अच्छा ऑर्गेनाइजर भी हो सकता है, ये कोई जरूरी चीजें नहीं है। हाँ सीखा जा सकता है, तरफेन सीख सकते हैं। तो सेम सिचुएशन उस वक्त थी खवातीन को लेकर, तो हजरत उसकी तरफ भी इशारा कर रहे हैं। कुछ और पहलू हैं, उनको हम रहने देते हैं क्योंकि वक्त ऑलरेडी जा चुका है और मुझे मालूम है अब आपके पास सवालात की एक बूछाड़ होगी, तो हम उसकी तरफ बढ़ते हैं। वस्सलामु अलैकुम रहमतुल्लाह।
जज़ाकअल्लाह, बहुत खूब। मैं बगैर किसी जो है वो ताखीर के सहरम से दरख्वास्त करूंगा, अगर उनके पास यकीनन सवालात मौजूद होंगे तो प्लीज़ वो आगाह हो गुजार करें। जज़ाकअल्लाह, थैंक यू।
अस्सलाम वालेकुम आगा, एंड थैंक यू वेरी मच हैदर भाई। यकीनन आगा, एक अनदर वेरी ब्यूटीफुल सेशन, बहुत खूबसूरत सेशन। और मैं यही सोच रही थी कि जो शुरका हमारे साथ पिछली दफ़ा इसी सेशन के अंदर थे, उनके लिए तो बहुत अच्छे से आज क्लैरिटी हो गई। शायद नए वाले जो थे उनके लिए इंट्रोडक्शन हुआ, लेकिन पिछले वालों के लिए तो बहुत खूबसूरत क्लैरिटी हुई, तो बहुत शुक्रिया। यकीनन सवाल बहुत ज्यादा हैं, मैं बहुत तेजी से उनको नोट डाउन कर रही थी। तो आज ऐसा करते हैं कि पहले वो सवाल मिक्स करके थोड़ा सा पूछ लेंगे, ताकि जो पिछले सवाल हैं वो भी बहुत पीछे ना चले जाएं। तो आगा आपकी इजाजत से पहला सवाल ये है कि हर जमाने की हिदायत जो है वो खुदा ने उस जमाने के हिसाब से करी है, और कमालात भी उस जमाने के, जैसे हजरत ईसा के टाइम पे उनके कमाल जो थे वो उस जमाने के हिसाब से थे हजरत मूसा के। तो क्या ये सोचा जा सकता है कि वो जमाना जाहिलिया जिसके अंदर बच्चियों को जिंदा दफन कर दिया जाता था, विलायत की पहली जंग रसूल अल्लाह की बेटी के हवाले की गई, एज अ एलोक्वेंट पर्सन, एज अ तकरीर करना, लोगों को झंझोड़ना, डोर टू डोर सियासत करना, क्या ऐसा सोचना ठीक होगा?
देखें, ये यानी इसको बेनवा ने कह सकते हैं, क्योंकि ये पहलू इसके अंदर मौजूद है। पहलू इस इनवान से मौजूद है कि जहां जिस सोसाइटी में मर्दों की बर्तरी का एक एहसास पाया जाता था और औरत को जहां पर एक बुराई या शर्म की बात के तौर पे लिया जाता था, वहां पर सबसे उस सोसाइटी की जो हाईएस्ट शख्सियत हैं वो अल्लाह के रसूल हैं, उनको औलाद ही कोई ऐसी न दी जो मर्द हो, बल्कि जो औलाद दी वो खातून थी। और औलाद की बर्तरी का भी एक एहसास था कि ज़्यादा बच्चे हैं तो ये है तो वो है। तो इन सारे चीज़ों की प्रैक्टिकली नफी की, क्योंकि जो रसूल और औलिया अल्लाह हैं, खासकर खातमुन नबीयीन, ये अकमल व कामिल व अतम व अतहर व ताहिर हैं, यानी कमाल रसूल के बाद कोई कमाल नहीं है, कमालुल्लाह फिर अल्लाह की ज़ात वाला है। तो जाहिर है कि इतने अकमल व कामिल व अतम पैगंबर की ज़िंदगी में कोई चीज़ जो कि बुनियादी हैसियत रखती हो वो कमी नहीं हो सकती, नाकिस नहीं हो सकता। इसीलिए आप देखते हैं कि कोई रसूल ऐसा नहीं आया जो खिलकत से ही नाकिस हो किसी हवाले से। तो लिहाजा अगर ये कोई इतना बड़ा कमाल होता तो डेफिनेटली ये चीज़ें ऐसी नहीं होती थी। कम से कम जो है अल्लाह के रसूल के पास 5-6 बड़े ज़बरदस्त किस्म के बेटे होने चाहिए थे और शायद एक दर्जन बेटे होने चाहिए थे वाइल आखिरी। तो ये मालूम होता है कि ऐसा नहीं है। हाँ, क्या हम स्पेसिफाई कर सकते हैं? जी, खैर कसीर हैं, और इस इनवान से बिल्कुल कर सकते हैं और कह सकते हैं। यानी उस सोसाइटी के लिए वैसे तो ये एक झंझोड़ना था, और ज़बरदस्त तरीके से झंझोड़ना था प्रैक्टिकली तौर पर। इसके अलावा की तालीमात दी कि कहा, देखें आपकी सोसाइटी में सबसे जो हाईएस्ट पोजीशन है वो अल्लाह के रसूल की है, और अल्लाह के रसूल की जो औलाद है वो एक बेटी है जिसको तुम जमीन में दफन करते हो।
बहुत शुक्रिया आगा, वेरी ब्यूटीफुल आंसर, वेरी लॉजिकल आंसर। और ऐसे जवाब नहीं मिल रहे हमें जो हमारी मोहब्बत और अकीदत से रिलेटेड हो, मगर बहुत ही लॉजिकल जवाब मिल रहे हैं जिसके जरिए हम शायद अपने सराउंडिंग्स में भी लोगों से बात कर सकते हैं। दैट वाज सो ब्यूटीफुल। अच्छा आगा, जो नेक्स्ट दो सवाल हैं वो अकल पे बेस्ड हैं, तो मैं पहले तो ये पूछूंगी कि क्या अकल गिफ्टेड है, और क्या तीनों टाइप जो आपने अकल की बताई वो गिफ्टेड है कि जब कोई पैदा होता है उसके पास ये तीनों चीजें मौजूद हो, या इनमें से कुछ अकल जो है वो गिफ्टेड होती है और कुछ इंसान जिंदगी में अपनी कोशिशों से अक्वायर कर सकता है या बेहतर कर सकता है?
जी देखें, थोड़ी सी उसकी तरह जाएंगे। नंबर एक, अल्लाह की तरफ से जो सलाहियतें हर इंसान को अता होती हैं वो इक्वल होती हैं। हर इंसान को इक्वल सलाहियतें खुदा देता है। لیکن خلقت کے جو مراحل اور پروسیجر پروسیس ہوتے ہیں اس کے اندر خود انسان بھی بہت سارے اثرات رکھتا ہے, جہاں سے ان صلاحیتوں میں ڈفرینسز پیدا ہونا شروع ہو جاتا ہے. مثال کے طور پر ممکن ہے کہ ایک شخص کی اولاد میں ممکن ہے کہ کسی اس طرح کی صلاحیت کے اعتبار سے ڈفرینسز موجود ہیں, اس کے ریزنز ہیں پیچھے, روحانی ریزن ہے, مانوی ریزن ہے. اسی لیے تاکید کی گئی, میں اشارہ کرتے جاتا ہوں, اسی لیے تاکید کی گئی کہ شادی سے پہلے شادی کی تیاری کرو. ہم نے اس کے مطلب لے لیا, جہیز کی تیاری کر لو, گھر بناؤ, یہ کرو, ٹھیک ہے وہ ضرورت ہے کر لو, لیکن اصل یہ ہے کہ شادی کی تیاری کرو, یعنی مینٹلی طور پر پریپیئر ہو جاؤ, روحانی طور پر پریپیئر ہو جاؤ. ایک انسان کی تخلیق کا ذریعہ بننے جا رہا ہو, ایک مرد اور ایک عورت ایک انسان کی تخلیق کا ذریعہ بن رہے ہیں, تو ایزی نہیں ہے. پریپریشن مین روحانی, اسی لیے بہت سارے اعمال اور دعائیں اور بہت سارے اعمال بتائے گئے ہیں. حتیٰ جو ایک خاتون کے لیے حمل کے دوران کے اعمال بتائے گئے ہیں, ولادت کے بعد بچے کو دودھ پلانے والے آخری ہی. تو کوئی حصہ سیکشنز ایسا نہیں ہے جس کے بارے میں کوئی گائیڈنس یا کوئی ہدایت موجود ہو. کیوں؟ فلسفی اس کے پیچھے یہ ہے کہ اس کے اثرات مرتب ہوتے ہیں انسانی صلاحیتوں اور اس کے وجود اور اس کے مزاج اور ان چیزوں کے اوپر. کیونکہ ہر انسان جو پیدا ہوتا ہے وہ فطرت الہیہ پر پیدا ہوتا ہے. فطرت الہیہ پر پیدا ہونے کے ناطے اس میں جو خدائی صلاحیتیں ہیں وہ ایکول ہوتی ہیں. اب ہم کیا کرتے ہیں, جو دیگر تخلیقی مراحل ہیں جس میں ہمارا رول ہوتا ہے, اس کے اندر ہماری غذا, کھانا پینا, اٹھنا بیٹھنا, چال ڈال, سوچنا, سننا, دیکھنا, بولنا سب افیکٹ کر رہا ہوتا ہے دونوں زوجین کی طرف. اور پچھلی ہسٹری بھی تو ہمارے ساتھ ساتھ آ رہی آتی ہے. وراثت میں صرف جو ہے پراپرٹیز ہمیں ٹرانسفر نہیں ہوئی ہیں, وراثت میں جو ہے جو آج کہتے ہیں نا جینیٹیکلی بھی بہت ساری چیزیں ٹرانسفر ہوئی ہیں, سب سے بڑھ کر روحانی طور پر بہت ساری چیزیں ٹرانسفر ہوتی آ رہی ہیں نسل در نسل. جیسے جینیٹیکلی چیزیں ٹرانسفر ہو رہی ہیں, روحانی طور پر بھی ٹرانسفر ہوئی, اس کے اثرات ہوتے ہیں. اس لیے کیوں اتنی ساری چیزیں بیان کیا. ایک ایگزامپل یہاں دے کے آگے بڑھتے ہیں, وہ یہ ہے. یہ ایگزامپل مختلف جگہوں پہ پہلے بہت پیش ہوئی ہے. امام حسین علیہ السلام کربلا میں آخری لمحات میں آپ چاہ رہے تھے کہ کچھ ہدایت بھرے جملے کہیں, ان کو خطبہ دیں, کوئی ہدایت کریں, نصیحت کریں. آپ نے نصیحت کرنے کے لیے خطبے کا آغاز کیا, وہاں سے انہوں نے کہا ڈول پیٹو بھائی, شور مچاؤ, آواز نہ آئے, کانوں میں کسی کے آواز نہ پہنچے. آواز حق ہے, ظاہر اثرات مرتب کرے گی, ڈر گئے, ڈول پیٹنا شروع کر دیا. حضرت نے کہا میری بات سنو. کہا کہ علامہ حلق تھوڑا سا ٹھہر جاؤ بھائی, میری بات تو سنو, میں اکیلا ہوں, ابھی تو کوئی مدد کرنے کے لیے بھی نہیں آنے والا. ڈیفینیٹلی نتیجہ پتا ہے کہ کیا ہونے والا, 30,000 تم ہو, میں اکیلا بیٹھا ہوں, لیکن بات تو سن لو میری. بعض جو فوجی تھے انہوں نے عمر سعد اور شمر کو کہا بھائی سننے تو دو. ہم کہا کہ امیر ہم تو اس پر قابو پا لیں گے, لفظ استعمال کیا, ہم اس پر قابو پا لیں گے, گھبراتے کیوں ہیں, سننے دو جو بولتا ہے, کہ کوئی بات نہیں ہے. اس وقت حضرت نے پھر خطبہ شروع کر دیا اور پھر بیان کرنا شروع کر دیا, بھائی مجھے جانتے ہو میں تمہارے نبی کی بیٹی کا بیٹا ہوں. وہ الاخری جب یہ سلسلہ شروع کر دیا تو ڈر گئے یہ جو سر بڑے تھے, انہوں نے پھر ڈول پیٹنا شروع کر دیا. پھر حضرت نے کہا ٹھہر جاؤ, سنو, میری بات مکمل ہونے دو. سننے کے لیے تیار نہیں ہو گئے. اس وقت حضرت نے ایک جملہ ارشاد فرمایا, فرمایا ہاں میں جانتا ہوں کہ تم لوگ کیوں سننا نہیں چاہتے ہو, مسئلہ اصل میں ہے کیا تمہارا, اصل میں تمہارا مسئلہ یہ ہے, لقد ملئت بطونکم بحرام, تمہارے پیٹ حرام سے بھرے ہوئے ہیں. مطلب کیا, تمہارے باپ داداؤں نے جو جیسی تربیت تمہاری کی, جیسے تمہیں کھلایا پلایا, جیسے تمہارے نسل در نسل چیزیں آتی گئی, خود تم نے بھی خود کو پاک و طاہر نہیں کیا, توبے کے ذریعے سے, توبے کے تیزاب سے اپنے آپ کو صاف نہیں کیا, سینیٹائز نہیں کیا. دوسرے الفاظ میں نتیجہ یہ ہے کہ وہ کھایا پیا جو تم نے شروع میں تھا, وہ جو سنا تم نے شروع میں تھا, وہ جو دیکھا تم نے شروع میں تھا, وہ جینیٹیکلی آپ کہیں یا روحانی طور پر ٹرانسفر ہوتے گیا ہے. اب وہ جو حرام ساری کٹھی ہو گئی نا, وہ تمہیں حق کی بات سننے ہی نہیں دیتی ہے. اصل تمہارا مسئلہ تمہارا یہ ہے کہ پیچھے سے جینیٹیکلی تمہارے ساتھ یہ مسئلہ آ رہا ہے, کیونکہ تمہارے گھروں میں حلال و حرام کی تمیز ہی نہیں تھی. لقد ملئت بطونکم بحرام, تو پتہ چلا کہ اب آتے ہیں جو سوال آپ نے کیا. جی اثرات مرتب ہوتے ہیں ڈیفینیٹلی, اس لیے ڈفرینسز بھی پائے جاتے ہیں, مزاجی چیزیں بھی اس کے اندر آ جاتی ہیں. اگر نہ اللہ کی جو خدا کی عطا ہے وہ سب کے لیے ایکول ہے اور برابر ہے, تخلیق کے اگلے مراحل میں جہاں ہمارا کردار اور رول ہے وہاں سے گڑبڑ پیدا ہوتی ہے. دلیل کیا ہے کہ خدا کی طرف سے عطا سب کے لیے ایک بار برابر ہے؟ فرمایا کہ کل مولود یولد علی فطرت الاسلام، تاکہ ہر بچہ جو پیدا ہوتا ہے وہ اسلام کی فطرت پر پیدا ہوتا ہے. وفطر اللہ التی فطر الناس علیہا، تاکہ ہر انسان کو خدا اپنی فطرت پر تخلیق کرتا ہے. لہٰذا اس میں برابری اور ایکوالٹی ہے.
جی آغا بہت شکریہ. اسی سے ریلیٹڈ ایک کنٹینیویشن کا سوال ہے کہ عقل اور فطرت کا کیا رشتہ ہے، اور اگر انسان سرخ روئی چاہتا ہے تو کس کو کس کے محکوم ہونا چاہیے؟ کہ عقل کو فطرت کے محکوم ہونا چاہیے، فطرت کو عقل کے، کس طرح اس رشتے کا پرفیکٹ بیلنس ہو؟
بیلنس میں ہے بنیادی طور پہ اگر دیکھیں. عقل بنیادی طور پہ دیکھیں تو علماء بحث کرتے ہیں فطرت اور عقل کے اوپر، تو ایک جگہ پہ جا کے کہتے ہیں عقل اور فطرت وہیں ایک انسان کی حقیقتیں ہیں، اس دونوں میں کوئی فرق نہیں ہے. فطرت وہیں عقل ہے، عقل وہیں فطرت ہے، یعنی جو بحث کے اینڈ پہ جا کے یہ باتیں کرتے ہیں. ہاں اکیڈمیکل جو بحثز ہیں، انڈرسٹینڈنگ ہے، اس کے لیے کچھ ڈفرینسز بیان کرتے ہیں. فطرت وہیں ہے جس جو ہماری اصل تخلیق ہے، جو جس کے بارے میں خدا نے فرمایا کہ اس کی اساس اور فاؤنڈیشن اور بنیاد جو ہے وہ پاکیزگی پر ہے، خیر پر ہے، اچھائی پر ہے، اس لیے کہ میری فطرت کے مطابق ہے، یعنی خدا کی فطرت کے اساس اور بنیاد کے مطابق اس کی ہم نے تخلیق کی ہے، اس کے اندر کسی قسم کی، دوسرے الفاظ میں وہی کہیں گے جو عقل عملی ہے، یا جو ہے جس کو اکیڈمیکلی عقل عملی کا نام دیا گیا ہے اصطلاحات کے طور پر، اس سے ہماری لڑائی جھگڑا نہیں ہے. وہی عقل جو خیر و شر میں تمیز کرتا ہے، خیر کی طرف جاتا ہے. خوب خیر کی طرف جاتا کون ہے؟ اصل میں فطرت کے اندر خیر ہے، فطرت بنی ہی خیر کے اوپر ہے، لہذا خیر کی طرف جانا ایک نیچرلی اور آٹومیٹکلی اٹریکٹ ہو رہے ہوتے ہیں، ہونا چاہیے ہمیں. یہ الگ بات ہے کہ اس خیر کے آگے چیزیں اس طرح کی آ جاتی ہیں کہ اس اٹریکشن کو روکتی ہیں، اس کشش کو جو ہے ہمارے لیے مختلف اور شکل میں پیش کرتی ہیں، جس کی وجہ سے ہم نہیں کرتے ہیں. دوسرے الفاظ میں کیا ہے، فطرت اور عقل ایک حقیقت کے دو مختلف پہلو ہیں، اس سے بڑھ کر کوئی اور الگ الگ چیزیں نہیں ہیں کہ اس کی ڈائریکشن کچھ ہو، اس کی ڈائریکشن کچھ ہو، یہ ایک حقیقت کے دو الگ جو ہے پہلو ہیں فطرت اور عقل. اگر ڈیپلی جانا ہے اکیڈمیکلی تو کسی اور سیشن میں ہم نفس، امارہ، لوامہ، فطرت ثانیہ، اس طرح کے موضوعات کو ہم ڈسکس کر سکتے ہیں، اور شاید کوئی ایسا ٹاپک آ جائے آگے جا کر کے ہم تھوڑا ڈسکس کر لیں.
بہت بہترین آئیڈیا ہے، ہم اس کا نوٹ لے لیتے ہیں، اور پھر انشاءاللہ جیسے ہی بیچ میں موقع ملتا ہے ہم اس ٹاپک کو آئی ایم شیور کہ سب اس کو سننا پسند کریں گے. اور اسی سے اگین ایک ریلیٹڈ سوال ہے جو میرے خیال میں کافی ذہنوں میں ہوگا، کہ جو معاویہ اور عمرو بن عاص کی شاطری ہے، اور جس کو دنیاوی سمجھ کہیں اور اسٹریٹجائزنگ کہیں، وہ عقل کے کمپیریزن میں کسی، کیونکہ مولا نے کہا کہ اس کو عقل نہ کہو، یہ شاطری تھی، شیطانیت تھی، کیسے اکیڈیمیکلی انڈرسٹینڈ کریں اس چیز کو؟
یہ اس میں کہتے ہیں نا کہ انسان اپنے وجود میں موجود کسی صلاحیت کا غلط استعمال کرے، مثلا عقل معاش کو یا عقل وہی ٹون کو انسان غلط استعمال میں لائے، یعنی عقل معاش اور عقل ٹون بھی پازیٹیو استعمال ہو سکتا ہے نا، پازیٹیو استعمال کے لیے بے شک خدا نے یہ صلاحیتیں دی ہیں، لیکن اس کو غلط استعمال میں استعمال کرے، اور غلط استعمال میں اس تک چلا جائے کہ وہ جو ہے پازیٹیو حالت سے نکل کر عیار بن جائے، عقل عیار بنے، عقل مثلا دھوکے باز بنے، عیاری اور چالاکی اور مکاری میں چلی جائیں چیزیں، تو پھر یہ دوسری طرف اخلاقی طور پر بری صفات کے طور پر بھی سامنے آ جائیں گی، اخلاقی بری صفات بھی بنیں گی، اور انسان جو ہے چالاکی کے ذریعے سے اپنی عقلی جو مثبت صلاحیتیں ہیں اسے بھی کھو رہا ہوگا اور منفی صلاحیتوں کی طرف جا رہا ہوگا. اخلاقی طور پر ممکن ہے کہ یہ کثرت ریپیٹ سے فطرت ثانویہ جس کو نام دیا گیا ہے، حالانکہ ثانویہ کا مطلب یہ نہیں کہ ایک اور فطرت جنم لے رہی ہو، نہیں، بلکہ کہا کہ وہ اتنی عادت اور کثرت استعمال سے ایسا بن چکا ہے کہ وہ فطرت اولی تو بھول گیا، ثانویہ ہی رہ گئی ہے بس، اور جو بھی چیز ہے پھر وہ اسی حساب سے چلتی ہیں چیزیں. یہاں پر بھی اس طرح ہے، عقل کیونکہ غلط استعمال کرنے کی وجہ سے وہ اس لیول پہ پہنچتا کہ اب ان کا عقل سوچتا ہی اسی طرح ہے، ان کے پاس جو معیار اور پیمانے ہیں وہ اسی طرح ہیں. اسی لیے آپ دیکھتے ہیں کہ حضرت جب نصیحت کرتے ہیں तो उसका रिप्लाई जिस तरह आ जाता है वहां से, उससे जाहिर होता है कि उस अकल के अंदर अकल अमली और अकल खैर और शर में तमीज का तो मसला ही खत्म हो चुका है, उसके तो ताले लग चुके हैं। जो कुछ आ रहा है वो अकल अय्यार से सोच रहा है आदमी, यानी नफा नुकसान इस दुनियावी से तोल रहा है चीजों को, हर चीज को उसी पैमाने पे ले रहा है कि अगर मैं यूं कहूंगा तो मेरे इकतदार में कमजोरी वाक़ होगी, खजाने में कमी होगी, लोगों में शोहरत मेरी गिर जाएगी वगैरह वगैरह, लिहाजा उसको बरकरार रखने के लिए मुझे वहीं आंसर करना है। ये आज भी है, सिर्फ उस जमाने की बात नहीं है, आज भी ये चीज मौजूद है, बहुत ज्यादा है ये। हत्ता इसके ठीक है लेवल मुख्तलिफ हो सकते हैं, इसके शायद कोई इंसानी सोसाइटी इससे खाली नहीं है, कोई शायद टाउन भी खाली ना हो, आज भी है अपने अपने लेवल पे, अकल अय्यार है, अकल अय्याश है, लोग अपने चालाकी को जहानत समझते हैं, धोखे और फ्रॉड को अपनी सलाहियत समझते हैं, ये आज भी मौजूद है। सिर्फ पॉलिटिकल लोगों का नहीं है, कारोबारी लोगों में भी है, समाजी सोशल लोगों में भी है, खानदानों में भी है, घरों के अंदर भी ये मसाइल हैं, फैमिली जो झगड़े होते हैं उसमें भी आप देखते हैं अकल अय्यार और अकल अय्याश किस तरह खानदानी झगड़ों में इन्वॉल्व हो जाती है। बंदे ने कहा कुछ होता है, उस बात को ट्विस्ट करके आगे, क्योंकि असल हदफ वहां पे कुछ अपने मकासद हासिल करने हैं, तो उस बात को आगे तोड़ मोड़ के पेश करना, ये सब क्या है, ये वही अय्यार, वो क्या कर रहे थे, वो बड़े स्केच पे करते थे, ये हम छोटे स्केच पे कर रहे हैं, हम घर के अंदर अपनी एक छोटी सी चीज के लिए करते हैं, वो थोड़े से मुस्लिम सोसाइटी में एक बड़े स्केच पे कर रहे थे, बड़े से आदाब रखते थे यानी दुनियावी एतबार से, तो हम छोटे से रख रहे थे। अमल और एक्शन सेम है, सेम एक्शन है जो हो रहा है, सिर्फ उसका वो बड़ा दायरा कम और छोटे वाली अलग बात है, बाकी तो यही चीजें हैं। अब ये तो फिर शैतानी अमाल में चले गए, हम इखलाकी एतबार से मसला अलग हो जाएगा, हम जो क्या कहते हैं अकल माश और अकल टूल के इस्तेमाल के एतबार से मसला दूसरा जाएगा, कि अब वो अकल माश और अकल टूल जिस तरह वहां फितरत सानविया बनती है इल्म अखलाक में समझने के लिए, यहाँ अकल टूल और अकल मयाश, अकल माश, अकल अय्याश और अकल अय्यार बनती है, और अल्लाह भला करे ये ही अकल असल बन जाती है उनके लिए, क्योंकि वो अकल अमली जो खैर शर की तमीज़ करी थी उस तरफ तो वो तवज्जो ही नहीं होता, वो चैप्टर ही क्लोज हो जाता है, सिर्फ यही चैप्टर। इसीलिए कुरान ने ऐसे लोगों के बारे में कहा कि खत्म अल्लाह वाला कुलूबिहिम वाला समिहिम वाला अबसारिहिम वाला, क्योंकि ये सम और अबसार यानी ये कान और नाक और आंख टूल हैं अकल के, कि इनके जरिए से बहुत सी चीजें अकल जज कर लेता है, खासकर अकल नजरी और अकल माश और टूल के जो वसाइल हैं वो यही हैं, इन्हीं रास्तों से वो ले लेता है मालूमात इंफॉर्मेशन वगैरह वगैरह इन्हीं रास्ते से हासिल करता है। तो कुरान मजीद ने भी इसी बेचारे का खत्म अल्लाह वाला कुलूबिहिम वाला समिहिम वाला अबसारिहिम वाला आखिरी शावत अज़ाबुन अदीब, तो ये ऐसी वो उस कैटेगरी में पहुंच गए थे, खत्म अल्लाह में हो गए थे, सिस्टम करके छोड़ दिया था खुदा ने कि कंडम हो चुके हैं ये, नो रिटर्न पॉइंट, नो रिटर्न में पहुंच चुके हैं।
आपके ही जवाब को थोड़ा सा एक्सटेंड करके एक छोटा सा सवाल पूछूंगी कि क्या एज अ सोसाइटी हम लोगों पर भी ये जिम्मेदारी आती है कि जब हम अपने इर्द गिर्द अकल अय्यार किसी के अंदर देखें और बड़े वाजे तौर पे देखें, हमें पता हो कि इसने जो कुछ दुनियावी तौर पे अचीव किया है वो अपनी अय्यारी से अचीव किया है, तो हमें ऐसे लोगों को अहमक समझना चाहिए क्योंकि उन्होंने इवेंचुअली तो एक बहुत घाटे का सौदा किया है, अपनी आखिरत बर्बाद की, और फिर हमें अपने एक्शन से उनको ये उनके साथ इस तरह बिहेव करना चाहिए जैसे वो एक अहमक हैं, बेवकूफ हैं, तो हम लोगों के ऊपर भी जिम्मेदारी आती है कि हम दुनियावी तौर पे उनकी अय्यारी में उनकी दुनिया को कामयाब देख के हम उनको इज्जत देने लगते हैं, तो हमारी भी तो ये जिम्मेदारी हुई ना आगा।
देखें अब जो है ना ह्यूमन सोसाइटी के अंदर एक बैलेंस को बरकरार रखने के लिए बहुत सारी चीजें रियलाइज होने के बावजूद अपने बिहेवियर्स के अंदर या दूसरों के साथ जो रवैये हमने रखने हैं उसके अंदर लाना ज़रूरी सम टाइम नहीं होता और सम टाइम ज़रूरी होता है, इसको हमने हम में से हर एक ने जज करना है। फर्ज करें एक मरतबा एक ऐसा शख्स जो कि अकल अय्यार रखता है और अकल अय्याश रखता है और वो बहुत सारी दुनियावी चीज़ें हासिल कर लेता है, शोहरत नाम मकाम वगैरह, اور اب خطرہ محسوس ہو کہ یہ شخص ایک ہیرو بن کے سامنے آ رہا ہے اور دوسروں کے لیے ایک رول ماڈل بننے جا رہا ہے اور اس کی وجہ سے لوگ گمراہ ہوں گے. ڈیفینیٹلی وہاں پہ انالائسس ہونا چاہیے, انصاف کے ساتھ بات ہونی چاہیے, بتانا چاہیے, گائیڈ کرنا چاہیے اور لوگوں کو ہوشیار کرنا چاہیے. لیکن اگر ایسی صورتحال نہیں ہے, جسٹ مثلا آپ, کیونکہ قرآن مجید نے کہا لا یعقلون اکثرہم, کہا کہ وہ بہت سارے خیر و شر کو نہیں پہچانتے, دیٹس مین لا یعقلون, عقل مند تو نہیں ہے وہ اس میننگز میں. تو ضروری نہیں ہے کہ مفت میں جا کے اس طرح کے چیزوں کو کریٹ کیا جائے. ہاں, ایک اکیڈمک بحث جیسے ہم لوگ ابھی کر رہے ہیں, اس طرح کی جو بحث مباحثے ہیں وہ ہونے چاہیے, لیکن اس کو لے کر سوسائٹی میں ایک کیوس کریٹ نہیں ہونا چاہیے. بغیر کسی ریزن کے ان بیلنس نہیں کرنا چاہیے سوسائٹی کو. ٹھیک ہے, چلنے دیں. ہاں, جو سمجھدار لوگ ہیں واقعاً ان کو تھوڑی سی ہوشیار کرتے جائیں, ان کو تھوڑا سا بیدار کرتے جائیں. آپ لوگوں کو یاد ہوگا یہ جو عقل ٹول ہے یا عقل معاش ہے, اس طرح کے عقلی صلاحیت رکھنے والا ایک بندہ جو کہ عقل عملی تو نہیں رکھتا تھا, اس کو حضرت نے اپنا گورنر بنایا ہوا تھا, آپ لوگوں کو یاد آیا ہوگا. اور اس کا جو بیٹا تھا کربلا میں, خاص کر کوفے میں, بہت بڑا اس کا ظالمانہ کردار بھی ہے, یاد آیا ہوگا انشاءاللہ. میں نام جان بوجھ کے نہیں بتاؤں گا. آخر کا اگلا حصہ نام کا ابے آتا ہے, جن کے بارے میں کنفرم نہیں تھا کہ یہ بندہ کوئی ولد زنا ہے یا نہیں ہے, مشکوک تھا کم سے کم. تو حضرت نے ایسے بندے کو کیوں گورنر پہ رکھا تھا, حتیٰ کہ ابن عباس کے ساتھ جو لون لیا تھا اس سے پیسے لیے تھے اور واپس ریٹرن نہیں کیا اس نے ابن عباس نے, تو حضرت نے سخت لیٹر لکھا اور آخر میں کوفہ بھی کچھ ٹائم کے لیے اسی بندے کے ہینڈ اوور کیا, کیونکہ ایک اچھا مینیجر تھا, ایک اچھا مینیجر تھا. باقی عقیدہ دین وہ ٹھیک نہیں تھا, مینیجر بہت اچھا تھا اور اپنے کام سے مخلص تھا, حضرت کو ایکسیپٹ کرتا تھا, کہتا ہے حضرت کو بنوان نے ایک حکمران کے قبول کرتا تھا نا, بنوان نے ایک امام معصوم و ملکوت و وغیرہ آخر, یہ نہیں بسی وہ جانشین کے نہیں, حضرت کو بنوان نے خلیفہ ایکسیپٹ کرتا تھا اور وہ جو ہے چلا رہا تھا. تو اس بندے کے پاس کیا صلاحیت تھی؟ حضرت نے کہا ٹھیک ہے, جب تک نقصان نہیں پہنچا سکتا ہے, اچھا مینیجر ہے, اچھی مینجمنٹ کر لیتا ہے, فی الحال ہمیں مینجمنٹ کے پہلو میں ویکنیس ہے اور اس کو ہم نے چلانا ہے, اس کو کوئی وہاں پہ امام جمعہ نہیں بنا دیا یا اس کو کوئی وہاں پہ مبلغ دین نہیں بنایا ہے, بلکہ اس کو ایک ذمہ داری دی ہے, مینیجر ہے, اچھا سا چلو چیزیں لے کے چلے گا, یا گڑبڑ کرے گا. نکال بعد میں گڑبڑ کی تو حضرت نے بڑا سخت قسم کا خط بھی لکھا ان کو اور بعد میں ہٹا بھی دیا پھر اس کو. تو مطلب کیا ہے کہ سوسائٹی کے بیلنس کو برقرار رکھنا ہے, کیونکہ اگر کسی وجہ سے ان بیلنس ہو جاتی ہے سوسائٹی تو بہت سارے مثبت کام اور پروجیکٹس ڈسٹرب ہو جاتے ہیں. ہمیں پھر ہر ایک کو دیکھنا ہے کہ اس وقت کون سی چیز ہونی چاہیے, کون سی چیز نہیں ہونی چاہیے. ہاں, اگر کوئی بندہ رول ماڈل بننے جا رہا ہے, ہیرو بن چکا ہے, اس صورت میں ظاہر ہے کہ اس پیرامیٹرز کے اندر رہ کر اس کو واضح کرنا بھی ضروری ہے.
بہت شکریہ آغا, آپ نے فارمولا آف کلیئرٹی بتا دیا ہے کہ کنفائنڈ اتھارٹی میں جو ہے وہ علیحدہ بات ہے.
معذرت, میں بات کاٹ رہا ہوں, زیاد ابن اوبے اس کا نام تھا, یعنی
جی جی آغا بالکل,
والد سوری.
نہیں نہیں, ناٹ ایٹ آل آغا, ناٹ ایٹ آل. اچھا ایک آغا یہ رول اوور کوسچن ہے, پروبیبلی لاسٹ کوسچن آف ٹوڈے سیشن, اس کے بعد بھی کچھ سوال رہ گئے جو ہم انشاءاللہ نیکسٹ سیشنز میں رول اوور کریں گے. ایک سوال میں پوچھ لیتی ہوں جاتے جاتے جو بہت کریٹیکل بھی ہے, اور وہ یہ ہے کہ خط نمبر 31 سے ریفرنس ہے اس سوال کا, کہ علماء سو کی پہچان آج کے زمانے میں کیسے کی جائے, کیا کرائیٹیریا ہو, علماء سو کو کیسے پہچانا جائے؟
دیکھیں, سو کو کیسے پہچانا جائے, بڑا ایک کریٹیکل سوال ہے, کیونکہ بعض پہلو ممکن ہے کہ جو جرنل ہیں وہ ہم بیان کر سکیں اور بعض پہلو بیان کرنا بڑا سنسٹیو معاملہ ہے اور اخلاقی جرأت بھی چاہیے اس کے لیے, اور مجھ جیسے آدمی کے لیے بہت ہی مشکل ہوگا کہ میں اتنی بڑی اخلاقی جرأت کر سکوں. ایک تو واضح یہی ہے کہ علماء سو کے حوالے سے یہ کہ وہ اپنے علم کا غلط استعمال کریں, اپنے علم کو صرف دنیاوی مقاصد کے لیے استعمال کریں, اپنے علم کو ٹول کے طور پہ یوز کریں اپنی دنیا کے حصول کے لیے. और इसी तरह जो है जहां उनको नहीं कूदना चाहिए वहां भी कूदें, इसलिए कि उनका कोई दुनियावी बेनिफिट या फायदा है। दीन के इबलाग और तबलीग और पहुंचाने में दुनियावी फवाइद को फर्स्ट प्रायोरिटी पे रखें और बाकी चीज़ों को दीनी जो असल हदफ है उसको पीछे धकेल दें। बाकी रही बात इससे नीचे जो पहलू हैं वो बाज़ औक़ात कहते हैं ये हो वो तो फिर उलमाए सू से भी बदतरी पे चली जाती है, बद किरदार हो वगैरह हो, फ्रॉडिया हो, धोखे, वो तो फिर उलमाए सू नहीं रहा, वो तो उलमा ही नहीं रहा उधर, सू तो छोड़ दें फिर वो कोई और कैटेगरी में चला जाता है। मैं बात करूँ अलमे सू कुछ और पहलू जो कि काफ़ी मुश्किल और सख्त किस्म के हैं वो ये है कि हक बात छुपा ले विदाउट एनी किसी रीज़न के, हक बात न करे और खुदा न करे हक की मुखालिफत करे जानते हुए, ये तो बहुत ख़तरनाक मसला है, ये शायद बदतरीन कैटेगरी है उस आलिम उलमा की, बदतरीन कैटेगरी वो है जो हक को जानता हो और उसके न सिर्फ हिमायत नहीं कर रहे हैं बल्कि उसकी मुखालफत में आ जाए। ये बदतरीन कैटेगरीज में से हैं और रिवायात में भी इसके बारे में बताया बहुत सख्त। आप अगर इमाम हुसैन अलैहिस्सलाम के बाद खुतबे और जुमले देखें, खुद हज़रत अली अलैहिस्सलाम के बाद जुमले और खुतबे देखें, वमा खदा अलमा अलयुकार कद्दालमिन, जो इस तरह के खुतबे हैं और दीगर जो है अइमा अलैहिस्सलाम पे अम्बर खुदा की हदीसें, तो बहुत सख्त किस्म की, जहाँ का है आलिम की मौत आलम की मौत यानी पूरी दुनिया की मौत है। आलिम के मरने से जो खला पैदा होता है वो कोई चीज़ आसानी से उसे फिल नहीं कर सकती है वगैरह वगैरह। मुकाबले में भी कहा इज़ा फसद अल आलिम फसद अल आलम, यानी जहाँ का आलिम की मौत आलम की मौत यानी दुनिया की मौत, वहाँ पर फरमाया आलिम अगर करप्ट हो जाए और फासिद हो जाए तो दुनिया फासिद हो जाए, पूरा एक ग्रोह को फासिद। यहाँ हजरत भी जो इस खत के अंदर भी फरमाया खुद एक गलत हो दूसरों को भी गलत, बहुत ही मुश्किल काम है वाकयान, बहुत ही सख्त किस्म की। तो बदतरीन जो कैटेगरी है वो ये है कि हक को पहचाने और उसका साथ न दें, मुखालिफत भी कर लें दुनियावी किसी फायदे के लिए। क्या ऐसा है आगा साहब? जी बहुत ज्यादा है, अल्लाह माफी दे लेकिन है, दुनिया के अंदर होता है। दुनियावी फायदे के लिए इंसान बाज़ औक़ात दीन फरोशी करता है, तारीख में होता रहा है, आज भी होता है, दीन फरोश बन जाते हैं उलमा। हमारे अगर बरसगीर में अगर हम देखें तो क्योंकि हमारे यहाँ आलिम दीन की पहचान और शोहरत मेंबर से ज़्यादा हो गई है, तो मेंबर में आके आवाम की मर्जी की बातें करना, लिमिट क्रॉस कर देना, हदूद फलांखना, सिर्फ अपने किसी दुनियावी फायदे की खातिर गलत बात एक्सेप्ट करना या गलत बात को गलत न कहना, या बाज़ औक़ात गलत बात के आगे खामोशी अख्तियार करना। खामोशी अख्तियार करना ज़रूरत और मसलहत की बुनियाद पर नहीं, बल्कि ये कहे कि अगर बोलूँगा यहाँ पर तो मेरा नुकसान होगा, अगली दफ़ा मजलिस के लिए मुझे नहीं बुलाएंगे, या अगली दफ़ा जो है ना इन्होंने मुझे फ़ीस कम देनी है, अदिया कम देना है, या अगली दफ़ा मेरी शोहरत गिर जाएगी, ये लोग नाराज़ होंगे मुझसे, ये बात नहीं करूँ मैं नाराज़ हो जाते हैं वगैरह, ये बहुत ख़तरनाक, बदतरीन मेरे ख्याल में। अगर एक आलिम दीन फर्ज कर रहे हैं नऊज़ बिल्ला वाला सजुर बिल्ला इंतहाई गठिया किसी अखलाकी हरकत में पड़ जाए, शायद उसका नुकसान इतना नहीं है क्योंकि वो उसकी ज़ात का नुकसान होगा और बात खत्म। ये जो नुकसान है ये पूरे दीन का नुकसान है, करबला का नुकसान है, मिशन इमाम हुसैन का नुकसान है, मिशन ज़ैनबी का नुकसान है, वो जो कैद काट के आए हैं कूफा व शाम में उसका नुकसान है, उसको सारा दरिया में फेंक रहा है ये बंदा, नुमाइंदा बना हुआ है उस चीज़ का। कुरान मजीद जिसको हिफाजत के लिए इतनी ज़्यादा जो है अइमा ने कुर्बानियाँ दी हैं, उसकी हकीकत को पहुँचाने के लिए जितनी भी कुर्बानियाँ दी गई सारी की सारी 124,000 अम्बिया सब के ऊपर पानी फेरने का काम कर रहा है और उनके नाम पे उनके ओहदे के ऊपर भी बैठा हुआ है और वो स्टेटस और वो इज्जत भी पा रहा है जो अल-उलमा वरसतुल अम्बिया के इनवान से हासिल है उसको, वो तो है उसको अपनी तवानाई के हिसाब से जितना कर सकता है उसे करना चाहिए। हाँ, मसलियातों को देखना, ज़रूरतों को देखना, दीनी ज़रूरतों को देखना, मुस्लिम सोसाइटी की ज़रूरतों को देखना, उस इनवान से कहें खामोशी अख्तियार करना, कहें थोड़ा नीचे रहना, कहें ऊपर जाना, कहें आगे निकलना, कहें बोलना, कहें वो ठीक है, वो तो ऐन हिफाजत है, लेकिन अपने फ़ायदे की बुनियाद पर करना ये बहुत बड़ी खयानत है। اور فرمایا کہ سب سے بڑی خیانت معاشرے کے ساتھ کی جانے والی خیانت ہے. حدیث ہے رسول خدا کی, فرماتے ہیں سب سے بڑی خیانت وہ ہے جو خیانت المجتمع, کہتے ہیں کہ جامع معاشرے کے ساتھ جو خیانت کی جاتی ہے وہ سب سے بڑی خیانت ہے. تو یہ خیانت عالم سے ہو جاتی ہے کیونکہ وہ سٹیٹس نبیوں والا لے لیتا ہے, یعنی انہی کے تسلسل اور وابستگی والے سٹیٹس اسے لوگ دیتے ہیں اور لوگ آنکھیں بند کر کے بھروسہ بھی رکھتے ہیں, اور وہ دوسری طرف اس کی جو خیانت ہوگی تو وہ بھی اتنی ہی لیول کی ہوگی. اسے پر فسد العالم فسد العالم, عالم کی عالم کا بگڑ جانا عالم پورے دنیا کو بگاڑ دیتا ہے, جیسے کہ عالم اچھے عالم کا مرنا پوری دنیا کی موت کی جیسی ہے, یعنی روحانی فکری علمی اعتبار سے دنیا میں موت واقع ہو جاتی ہے, کیونکہ خلا پیدا ہو جاتا ہے. وہ اس نے جو خلا پور کیا ہوا تھا, وارث ہے انبیاء کا اس معنی میں, صرف سٹیٹس حاصل کرنا اور عزت پانے اور لوگوں سے اوبگت کرانا اور ہاتھ چومنے کے لیے نہیں ہے. وارث ہے تو اس معنی میں انبیاء نے سختیاں نکالی ہیں, مشکلات نکالی ہیں, انبیاء کو کے جسموں کو دو نصف چیرا گیا ہے, انبیاء کو اس طرح کاٹا گیا, آگ کی بٹھیوں میں تیل کی اس میں پھینکا گیا, کڑاہیوں میں پھینکا گیا ہے. آپ حضرت یحییٰ کو دیکھیں, جسم میں مطہر کہاں دفن ہے اور سر مطہر کہاں دفن ہے, اور اسی کے بعد ائمہ علیہ السلام کو دیکھیں کہ 11 کے 11 امام سب کو شہید کر دیا گیا ہے. نبیوں کے ساتھ یقتلون سبعین نبیاً, کا ایک دن میں 70-70 نبی قتل کیے جاتے تھے. تو انبیاء کا راستہ تو یہ راستہ ہے, وہ اس طرح دین کی تبلیغ کرتے تھے. وی آئی پی انبیاء ڈیمانڈ نہیں کرتے تھے, یا جو آپ لوگ ایک جملہ کہتے ہیں سکالر فار ڈالر, تو یہ سکالر فار ڈالر نہیں ہوتے تھے. دین برائے ڈالر تو نہیں تھا, دین برائے دین ہے, دین برائے خدا ہے. اس کے ساتھ اگر آپ کو ڈالر ملتے ہیں تو اچھی بات ہے, الحمدللہ اچھا چیز ہے. ورنہ ایک عالم دین اگر محسوس کرتا ہے کہ وہ اگر کمیونٹی اس کے اکانومیکلی چیزوں کو عزت اور آبرو کے ساتھ پورا نہیں کر سکتی ہے, برڈن بن رہی ہے ان کے لیے چیزیں, تو وہ پھر کوئی کام شروع کر سکتا ہے, سائڈ پہ کام کرے, جتنا کچھ ٹائم اپنی معیشت کے لیے دے دے, کچھ ٹائم خدمت کے لیے دے دے, یہ بھی ہو سکتا ہے. چھوڑ دے اس لائن کو ہی, خیانت تو نہ کرے, نہ محسوس کرے کہ یار یہ نہیں ہو سکتا ہے, الا یہ کہ میں خیانت کا راستہ اختیار کروں, دوسرے میں چھوڑ دے, کام کرے جا کر. بہت سارے علماء کو ہم جانتے ہیں جنہوں نے ابا قبا اتار دیا, کام کر رہے ہیں. وہ ناراض ہوتے ہیں جب ہم کو فون پہ کہتے ہیں, آغا صاحب کہتے ہیں یار آغا صاحب ایسے بات نہ کریں, کہتے ہیں میں نہیں ہوں ابھی عالم, حالانکہ ہم جانتے ہیں ہم سے قابل ہیں, ہم سے بہتر ہیں وہ, لیکن ان کے معیشتی مسائل تھے یا گھریلو مسائل تھے, انہوں نے ابا قبا اتار دیا, چھوڑ دیا. لوگوں کو کبھی بتاتے بھی نہیں ہیں کہ میں عالم دین رہا ہوں یا میں نے حوزے میں تعلیم حاصل کی ہے. تو یہ تو بہت ہی سینسیٹیو چیز ہے, اور خدا الا ما رحم ربی, خدا بچائے, واقعا کوئی گارنٹی نہیں ہے, کوئی گارنٹی. نبیوں کی اولادیں بگڑی ہیں ولو شارٹ ٹائم کے لیے, بعض اماموں کی اولادیں شارٹ ٹائم کے لیے بگڑ گئی ہیں, اب ڈیٹیل میں جائیں گے تو جائیں گے, شارٹ ٹائم کے لیے, نہ کہ پرمانینٹلی, شارٹ ٹائم کے لیے. صرف نوح, جناب نوح کا بیٹا پرمانینٹلی بگڑ گیا. بعض جو ہے ائمہ کے جو اصحاب تھے خاص قسم کے, وہ بگڑ گئے, انہوں نے انکار کیا کہ اس کے بعد کوئی امام نہیں ہے, یہ آخری امام تھے, ان کے پاس بیت المال پڑا ہوا تھا, مال امام کٹھا ہو چکا تھا, اس کو ہڑپ کرنے کے لیے انہوں نے یہ دعویٰ کر لیا. بعض ائمہ کی جو دوسری غیر عصمتی اولادیں تھیں وہ جا کر دعویٰ کرتے تھے کہ نحنو اہل بیت, ہم اہل بیت. ائمہ نے بلا کے کہا کیا تم نحنو نحنو کہہ رہے ہو, تم اس میں کہاں سے آ گئے, نحنو میں صرف وہی ہیں جو آئے تطہیر کے زمرے میں آتے ہیں, تم میرے اولاد ہو ٹھیک ہے, لیکن تم خود کو اہل بیت میں کیوں ڈالتے ہو, ہاں اہل بیت میں وہی ہیں جو آئے تطہیر کے اندر ہیں, تم نے نحنو نحنو لگا کے لوگوں کو بلیک میل کرنا شروع کر دیا, انہیں ہماری زبان میں پیسے بٹونے شروع کر دیے ہیں. تو یہ مسائل رہے ہیں. تو عالم دین کو گارنٹی نہیں, امامہ سر پہ کوئی گارنٹی نہیں کہ وہ نہ بگڑے یا سو نہ ہو جائے, اور ہر کالا سفید امامہ کوئی وارث نبی ہو انبیاء ہو, یہ کوئی گارنٹی نہیں ہے اس کی. اس لیے سوسائٹی میں آپ سب لوگوں کو ہوشیار رہنا چاہیے, دیکھنا چاہیے. اگر آپ لوگ محسوس کریں کہ ہمارے اندر کوئی اس طرح کی چیز آ گئی ہے, تو ہمیں بھی امر بالمعروف کرنا آپ کا فرض ہے, آپ کو بتانا چاہیے کہ آغا صاحب یہ جو آپ نے کر رہے ہیں یہ غلط کیا ہے آپ نے, یہ درست نہیں کیا, اور اس کو بگڑنا نہیں چاہیے. یہ نہیں بولے میں عالم ہوں تو یہ تو عالم فرشتہ نہیں ہو, تو یہ ہے معصوم نہیں ہو, بابا غلطی کر سکتے ہو, چھوٹی غلطی ہو جاتی ہے, عوام کا کام ہے کہ وہ بتائیں مولانا صاحب یہ چیز غلط ہے جو آپ کر رہے ہیں. اور بچنا چاہیے, اپنے نسلوں کو بچانا چاہیے ایسے علماء سوء سے. اور خدا واقعا ایک بہت بڑا سخت مرحلہ ہے, اور کہتے ہیں نا کہ آدمی بعض کام بڑے شوق سے کرتا ہے लेकिन उस काम को जब थोड़ा सा आगे लेके जाता है तो फिर पछताने लग जाता है। तो बहुत सारे उलमा ऐसे हैं जो शौक से शायद इस लाइन में आए और जब जिम्मेदारी का एहसास हुआ तो पछताने भी लग गए कि ये क्या की जिम्मेदारी हमने ले ली, ये बहुत ही सख्त और कठिन किस्म की पुलिसरात वाली जिम्मेदारी है। इल्ला मा रहिम रब्बी, खुदा अरहमुर राहिमीन है, वगैरह बहुत ही मुश्किल हालात है, इसमें कोई शक नहीं है। ख्याल में वक्त काफी हो चुका है, मेरी गुजारिश होगी कि बहुत से लोग बीमार हैं और नॉर्मल बीमार भी हैं और कोविड 19 की वजह से भी हैं, खासकर जेनिवा में हमारे बरादर बुजुर्गवार नवीद भाई हैं, उनकी वालिदा मोहतरमा हैं, इसी तरह बरादर मुगिस भाई के घर में उनके बेटे की तबीयत अलबत्ता सारे जाहिरन बेहतर अल्हम्दुलिल्लाह बेहतर उसमें है, लेकिन बहरहाल इस वक्त थोड़ी बहुत वो हैं। और भी यहाँ पर भी इटली में और पाकिस्तान में भी दाएं बाएं भी बहुत से लोगों ने इल्तिमास से दुआ कहा है, तो जहाँ कहें पर भी कोई भी बीमार हो और ख़ासकर इन वबाई अमराज में जो मुब्तला हैं, हम दरगाह खुदावंदी में इल्तिजा करते हैं मिलकर कि परवरदिगारा तू कादिर मुतलक है, तू फयाज मुतलक है, तेरे कब्ज़े कुदरत में हर चीज़ है, हम शायद ये लायक ही ना हों कि तेरी दरगाह में आए और इल्तिजा करें और एक चीज़ मांगें, मांगने के शायद हम लायक ना हों, मगर ये कि तू अता करे, बख्शिश करे और इनायत करे। परवरदिगारा हम तेरी दरगाह में अकेले नहीं आए हैं, हम आए हैं आपको आपकी अजमत व जलालत व जलाल व जमाल का वास्ता लेकर हम आपके हुजूर आए, हम आपके हुजूर आपके अंबिया व अवलिया का वास्ता लेकर, खासकर खातमुन नबीयीन सैयदुल मुरसलीन रहमतन लिल आलमीन का वास्ता लेकर, उनकी पाक व ताहिर आल का वास्ता लेकर, आपकी भेजी गई मुकद्दस किताब कुरान मजीद का वास्ता लेकर, आपकी आखिरी हुज्जत हजरत बकियतुल्लाह का वास्ता लेकर, परवरदिगारा हम इस लायक नहीं हैं, लेकिन ये वास्ते आपके अखियार व अबरार में से हैं, इन वास्तों के सदक़े में जितने भी बीमार हैं जिनका जिक्र किया, जिन्होंने इल्तिमास दुआ कहा है, सबको शिफाए आजिला वो कामिला इनायत फरमा। इस वबा को आलम इंसानियत से कि पूरी इंसानियत तेरे बंदे हैं, जैसे भी हैं जो भी हैं, तू उनका खालिक है और इनका राजिक भी है, परवरदिगारा अपने बंदों से मशरिक़ व मगरिब शुमाल व जुनूब में इस वबा को उठा ले और परवरदिगारा इस वबा से सबको हिफ्ज व अमान में जगह इनायत फरमा, फी दर एकल हसीन में जगह इनायत फरमा, जहाँ पर जिसे तू चाहता है उसे जगह इनायत करता है। अगर खुदा न करदा इस महफिल में कोई मुश्किलात का शिकार है, किसी तरह की कोई हाजतमंद है, परवरदिगारा तेरे दर के सिवा कोई दरवाज़ा नहीं जहाँ से हाजतें मांगी जा सकती हूँ, बार बार किसी के दर पे जाने से उसे बुरा लगता है, लेकिन वाहिद तेरा दरवाज़ा है जिसे सुबह शाम जिससे भागें फिर लौट के आके खटखटाएं तो भी तू नाराज नहीं होता, बल्कि तेरी रहमत लपक के आगे आ जाती है, गजब पीछे चली जाती है। परवरदिगारा तेरी दरगाह में दस बदुआ हैं, अपनी अजमत व जलालत व अशमत का वास्ता उन सब की हाजात को अपनी दरगाह में कबूल व मकबूल फरमा, और परवरदिगारा अपनी आखिरी हुज्जत के जहूर में ताजील फरमा और हम सबको उनके जहूर के लिए जो जिम्मेदारियाँ हमारे ज़िम्मे हैं उसे अदा करने की तौफीक इनायत फरमा, हमें कुरान व इतरत की मारिफत अता फरमा। परवरदिगारा इतनी कुरान व इतरत की मारिफत अता फरमा कि खुद अपनी ज़िंदगी को तैयब व ताहिर कर सकें और दूसरों के लिए भी रोशनी का चराग बन सकें, नूर का चराग बन सकें, जैसे कि तेरा हुक्म है इंशाअल्लाह। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलि मुहम्मद व अज्जिल फरजहुम महफिकादाहुम अजमईन।
आगा बहुत शुक्रिया तमाम शुरका, इंशाल्लाह फिर नेक्स्ट सैटरडे सेम मुलाकात होगी। थैंक यू।